मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। वॉल्यूम थोड़ा सा बढ़ा दें। والذين هم لأماناتهم وعهدهم راعون والذين هم بشهاداتهم قائمون والذين هم على صلاتهم يحافظون أولئك في جنات مكرمون। سورہ معارج کی ان آیات پر کئی مہینوں سے بیان چل رہا ہے۔ اللہ تعالیٰ نے اپنے نیک بندوں کی صفات بیان کی ہیں، ان صفات میں یہ کہ وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ، یہ اپنی امانتوں اور معاہدوں کا خیال کرتے ہیں، امانت میں خیانت نہیں کرتے۔ اس پر کافی تفصیلی بیان پہلے ہفتوں میں ہو چکا ہے۔ معاہدے کی پابندی کرتے ہیں، وعدہ اور معاہدے میں فرق ہے۔ وعدہ یک طرفہ ہوتا ہے اور معاہدہ ایگریمنٹ دونوں طرف کے سے جو ہوتا ہے۔ والذین ہم لأماناتہم وعہدہم راعون والذین ہم بشہاداتہم قائمون، گواہی پر قائم ہوتے ہیں، سیدھی گواہی دیتے ہیں۔ آج جو گواہی دی جاتی ہے وہ یہ نہیں دیکھا جاتا کہ سچ کیا ہے جھوٹ کیا ہے، بلکہ پہلے سے سوچ لیا جاتا ہے کہ میں نے فیور کس کو کرنا ہے۔ جب جھگڑے ہوتے ہیں آپس کے، اس میں ہم نے اپنے خاندان کو فیور کرنا ہے بس، چاہے وہ صحیح ہو چاہے وہ غلط ہو۔ قوموں کی لڑائیاں ہوتی ہیں تو ہم نے اپنی قوم کا ساتھ دینا ہے، چاہے وہ صحیح ہو چاہے وہ غلط ہو۔ یہ تو اللہ کی تعلیمات، اللہ رسول کی تعلیمات نہیں ہے بھائی۔ گواہی پر جو ہے نا انصاف کے ساتھ قائم رہو۔ وَمَن يَكْتُمْهَا فَإِنَّهُ آثِمٌ قَلْبُهُ، جو گواہی کو چھپائے گا اس کا دل گناہگار ہے۔ دونوں کام حرام ہیں، گواہی کا چھپانا بھی اور غلط گواہی دینا بھی۔ آپ کو معلوم ہے کہ صحیح بات کیا ہے لیکن آپ نہیں بتا رہے۔ دیکھو اس زمانے میں نا صحیح بات پہ قائم رہنا، صحیح بات لوگوں کو بتانا جس کو آپ ٹھیک سمجھتے ہو، بہت مشکل کام ہے۔ وجہ اس کی یہ کہ اس سے آپ پوری دنیا میں تنہا ہونا شروع ہو جاتے ہو۔ حضرت مولانا اشرف علی تھانوی رحمہ اللہ تعالیٰ نے ایک زبردست بات لکھی ہے، فرمایا کہ جو محققین لوگ ہیں نا، محقق جو ریسرچر ہوتے ہیں، اکثر زیر عتاب رہتے ہیں۔ زیر عتاب کا مطلب اکثر بیچارے قابل ملامت ہوتے ہیں، لوگ برا بھلا کہہ رہے ہوتے ہیں، کیونکہ لوگ جو بات کر رہے ہوتے ہیں، اکثریت جو بات کر رہی ہوتی ہے، اس کے پیچھے ریسرچ نہیں ہوتی، اس کے پیچھے ہوتا ہے ماحول۔ ماحول کیا کہہ رہا ہے، سیزن کیا چل رہا ہے۔ جیسے آم کھانے کا سیزن چلتا ہے تو سب تربوز کھا رہے ہوتے ہیں یا آم کھا رہے ہوتے ہیں؟ آم کھا رہے ہوتے ہیں نا۔ آئس کریم کا سیزن چل رہا ہے تو سوپ پی رہے ہوتے ہیں یا آئس کریم پی رہے ہوتے ہیں؟ آئس کریم کھا رہے ہوتے ہیں، آئس کریم کھاتے ہیں۔ اور سوپ کا سیزن چلتا ہے سردیوں میں تو اس میں سوپ پیتے ہیں یا آئس کریم کھاتے ہیں؟ سوپ پیتے ہیں۔ تو سیزن چلتا ہے۔ محرم ختم ہوگا، شادیوں کا سیزن دے دنا دن شروع۔ اب لوگ کہتے ہیں پھر شادیوں کی باتیں شروع کر دی مفتی صاحب نے، محرم میں بھی شادی جائز ہے بھائی۔ تو لیکن سیزن چلنا شروع ہو جاتا ہے رمضان کے بعد، سیزن سب دولہا بنے ہوئے ہیں، جو نہیں وہ بنے ہوتے وہ دوبارہ، ان کا دل چاہتا ہے ہم دوبارہ بن جائیں۔ تو سیزن سے چلتی ہیں سب چیزیں۔ تو عوام کا حساب یہ ہے کہ وہ دیکھتے ہیں کہ ماحول کیا چل رہا ہے۔ جو بھی ریسرچر ہوتے ہیں نا حقیقی معنوں میں، وہ والے ریسرچر نہیں جو آج کل مارکیٹ میں محقق بن کے آئے ہوئے ہیں، یہ تو محقق کی ان کو تو ہوا بھی نہیں لگی، یہ تحقیق کسے کہتے ہیں، یہ تو پھینکتے رہتے ہیں بس لمبی لمبی۔ میں ان محققین کی حیثیت آپ کو بتاتا ہوں، ان کی حیثیت آج کل کے جو نام نہاد محققین چل رہے ہیں نا، مذہبی اسکالر، جو پراپر وے میں عالم نہیں بنتے۔ آج کل ایک اور منجن چلنا شروع ہو گیا ہے کہ سنت موقعہ کچھ بھی نہیں ہوتا، یا تو فرض ہے یا نوافل ہیں، فرض پڑھنا ضروری ہے، باقی سب فمن تطوع خیرا ف فَهُوَ خَيْرٌ لَّهُ. قرآن کی آیت پڑھی جاتی ہے کہ جو اضافی جو بھی کچھ کرے گا وہ اس کے لیے بہتر ہے، یعنی نہ کرے تو ٹھیک ہے، کر لے تو اچھی بات ہے. تو اس کی بنیاد بنا کے کتنے لوگوں نے فجر کی سنتیں بھی چھوڑ دی، ظہر کی سنتیں بھی چھوڑ دیں، مغرب عشاء کی سنتیں بھی چھوڑ دیں. تو یہ نام نہاد جو محققین آج کل آئے ہوئے ہیں نا، ان کی باتوں میں مت آیا کرو، ایک دو حدیثیں پڑھ لیتے ہیں اور ان کو کبھی بھی جواب دلائل سے مت دیا کرو، ان کو ہمیشہ جواب دیا کرو الزامی. الزامی جواب کا مطلب یہ ہوتا ہے، یہ اصول ہمیشہ کے لیے پلے باندھ لو. باطل کے پاس اتنی طاقت نہیں ہوتی کہ وہ دلیل سے بات کرے، وہ دلیل آپ کو دلیل اس لیے لگ رہی ہوتی ہے کہ آپ کا علم بہت کم ہوتا ہے، تو آپ اس کو دلیل دو گے وہ پھر دلیل کا جواب دے گا، الجھا دے گا آپ کو. اب عالم کو تو پتہ چل جائے گا یہاں گڑبڑ کر رہی ہے، عامی آدمی کے لیے مشکل ہوتی ہے. تو ہمیشہ جب بھی کسی اہل باطل سے آپ کا مقابلہ ہونا، الزامی جواب دیا کرو. الزامی، الزامی کا مطلب کیا ہوتا ہے؟ الزامی کا مطلب یہ ہوتا ہے کہ اگر آپ کا یہ اصول ٹھیک مان لیتے ہیں ہم، تو پھر آپ خود اس اصول کو کئی جگہ پہ کیوں توڑ رہے ہو؟ آپ بھی تو اس اصول کو خود کئی جگہ پہ توڑتے ہو. تو یہ لوگ جو کہتے ہیں نا سنت موقع، لوگ ویسے ہی نماز نہیں پڑھ رہے آج کل، پڑھتے ہیں تو اتنی لنگڑی لولی نمازیں کہ سنت موقع ہی ختم کر دیں. تو جو بھی آپ سے کہا کرے نا سنت موقع نہیں ہوتی، تو اس سے کہیں کہ اچھا ٹھیک ہے، پھر ہم پھر نماز ایسے شروع کریں گے، اللہ اکبر کہہ کے نیت باندھی، ثنا پڑھنے کی ضرورت نہیں ہے، کیونکہ سبحانک اللہما یہ لازم نہیں ہے، ڈائریکٹ سورہ فاتحہ پڑھو، اس سے پہلے اعوذ باللہ بسم اللہ بھی پڑھنے کی ضرورت، بلکہ ہم وضو سے شروع کرتے ہیں. وضو میں صرف چار فرض ہیں، کلی کرنے کی بھی ضرورت نہیں ہے، ناک میں پانی ڈالنے کی بھی ضرورت نہیں ہے، نفل ہے جو ڈال لے ٹھیک ہے، نہیں ڈالے ساری زندگی نہ ناک میں پانی ڈالے. اور ایک دفعہ چہرہ دھونا فرض ہے، تین دفعہ فرض نہیں ہے، ایک ہی دفعہ دھوئے، کیا ضرورت ہے تین تین دفعہ دھونے کی؟ آپ کہہ سکتے ہیں کہ دھو لے تو ثواب ہی ملے گا نا، اس لیے ہم ترغیب دیتے ہیں کہ دھو لیں. بھائی آپ وہاں یہ بھی تو کہو نا کہ ایک چیز فرض نہیں ہے تو لوگ اس کو لازم کیوں سمجھ رہے ہیں؟ کوئی دھوئے، کچھ لوگ ایسے بھی ہوں جو نہ دھوئیں، کچھ لوگ ایسے ہوں جو سنت موقع کے ساتھ نماز پڑھیں، کچھ ایسے ہوں جو بغیر سنت موقع کے ساتھ زندگی پڑھتے رہیں. تو جو چیز لازم نہیں ہے اس کی تاکید کیوں کر رہے ہو آپ؟ تو ایسا ہونا چاہیے کہ ایک دفعہ چہرہ دھوئیں اور ایک دفعہ بازو دھوئیں، بس اتنا کہ ہاتھ گیلے ہو جائے، تین تین دفعہ کے تکلف کی ضرورت نہیں ہے. اور پھر جب نماز پڑھیں تو سورہ فاتحہ سے ڈائریکٹ شروع کر دیں، اعوذ باللہ بسم اللہ پڑھنے کی، ثنا پڑھنے کی ضرورت نہیں ہے. پھر جب رکوع میں جائیں تو بہت سے فقہا کے نزدیک رکوع کی تسبیحات لازم ہی نہیں ہے، سنت ہے، سنت موقع ہے، تو اس کی بھی ضرورت نہیں ہے. ٹھک سے رکوع کیا اور ایسے کر کے ٹھک سے کھڑے ہو گئے، کیا خیال ہے بھائی؟ کوئی ضروری تھوڑی ہے آپ کسی بھی مفتی سے پوچھیں کہ کسی سے رکوع کی تسبیحات اگر رہ جائیں تو کیا نماز ہو جائے گی؟ وہ کہے گا ہاں ہو جائے گی، کیونکہ واجب نہیں ہے. اور اگر کسی کے نزدیک واجب ہے تو تین دفعہ واجب نہیں ہے، ایک دفعہ واجب ہے، تو تین دفعہ بالکل نہ پڑھیں، ایک دفعہ پڑھ لیں اور ہمیشہ یہی معمول بنائیں. پھر سجدے میں جائیں تو ایک تسبیح پڑھ لیں اور وہ بھی نہ پڑھیں تو بھی کوئی ضروری نہیں ہے. اس طریقے سے چار رکعتیں پڑھیں اور آخری رکعت میں استحیات کے بعد درود شریف پڑھنا لازم نہیں ہے، کسی کے نزدیک بھی واجب نہیں ہے، سنت ہے، تو وہ بھی نہ پڑھیں، ہمیشہ استحیات کے بعد سلام پھیر لیں. اور ہاتھ باندھنے کی بھی ضرورت نہیں ہے، ویسے ہاتھ کھول کے نماز پڑھ لیں. تو جب شریعت کے ہر ہر حکم میں، یہ تو صرف ایک حکم ہے نا، افطار روزہ جب آپ رکھتے ہیں تو افطار میں جلدی کرنا کیا واجب ہے؟ اگر کوئی جلدی افطار نہیں کرے گا تو کسی سے سنا گناہگار ہوگا، میری طرف توجہ، کوئی گناہ نہیں ہے بھائی، بہتر ہے جلدی کر لیں افطار تو نہ کریں، ایک ایک گھنٹے بعد افطار کر لیا کریں. تو یہ پورا دین جو ہے نا ہمارا، یہ ایک ڈھانچہ رہ جائے گا، کھوکھلا ہو جائے گا بالکل. فقہاء کرام نے دین کو بہت اچھی طرح سمجھا ہے، بہت ڈیپ میں گئے ہیں. انہوں نے کہا کہ بھائی دیر آر ٹو ٹائپس آف سنت، سنت کی کتنی قسمیں ہیں؟ دو. ہم نے جب نبی کی سیرت میں غور کیا تو پتہ چلا کہ کچھ سنتیں ایسی ہوتی ہیں جن کی تاکید نہیں ہے, وہ چھوڑ دے ساری زندگی کوئی مسئلہ نہیں ہے, لیکن کچھ سنتیں ایسی ہیں جن کی تاکید ہے, اور تاکید کی وجہ سے ان کو کیا کہا گیا؟ سنت مؤکدہ. وہ کبھی کبھار چھوٹ جائیں تو ٹھیک ہے, بلا وجہ چھوڑنا وہ ٹھیک نہیں ہے. جو چھوڑنے کا معمول بنا لے گا تو غالب گمانے کے وہ گناہگار ہوگا, اور اس کو یہ کام کرنے نہیں دیا جائے گا, قابل ملامت ہوگا, برا بلا کہا جائے گا اس کو. لہذا اگر کوئی نماز شروع کرتا ہے, نہ سبحانک اللہم پڑھتا ہے, نہ اعوذ باللہ بسم اللہ پڑھتا ہے, نہ رکوع کی تسبیحات پڑھتا ہے, نماز تو ہو گئی بھائی, فرض ہے, اللہ نے فرض کی, جو فرض فرائض تھے وہ پورے کر لیے, قضا اب اس کی قضا لازم نہیں ہے, فرض ادا ہو گیا. کیا اس پر ہم یہ آیت پڑھ لیں گے, فمن تطوع خیرا فہو خیر له, جو اضافی کرنا چاہے ثنا بھی پڑھ لے اور ضرور شریف بھی پڑھ لے وہ بہتر ہے, نہ پڑھے تو کوئی حرج نہیں. نہ نماز کیا کہلائے گی؟ ناقص. تو جیسے نماز کے اندر دو طرح کی سنتیں ہیں, کچھ سنت مؤکدہ اور غیر مؤکدہ, اسی طرح نماز کے باہر کی بھی کچھ سنتیں ہیں, کچھ سنت مؤکدہ اور کچھ سنت غیر مؤکدہ. نبی نے کبھی بھی فجر کی نماز سے پہلے دو سنتیں ضائع نہیں کی ہیں, اور یہ نماز میں شامل ہیں فرائض کی تکمیلات کے لیے. اس کی سب سے بڑی دلیل یہ ہے کہ ہمیں کچھ سنتیں ایسی ملتی ہیں جو فرائض کے توابع میں سے نہیں ہیں, فرائض کے تابع نہیں ہیں. جیسے اشراق کی نماز, کسی نے فجر نہ بھی پڑھی ہو تو اشراق پڑے گا, ہو جائے گی. عشاء نہ بھی پڑھی ہو تہجد پڑے گا, تہجد کہلائے گی وہ. لیکن فجر کی دو سنتیں جب ہی سنت کہلائیں گی جب دو فرض بھی ہو اس کے ساتھ, کیونکہ وہ ہیں ہی فرض کی وجہ سے ہیں, وہ فرض نہ ہوتی تو وہ بھی نہ ہوتی. ظہر کی سے پہلے کی چار سنتیں ان کی انڈیویجولی کوئی حیثیت نہیں ہے, وہ جب ہی ہیں جب ظہر کے چار فرض آپ نے پڑھنے ہیں. اسی طرح ظہر کے بعد کی دو سنتیں جب ہی ہیں جب ظہر کے چار فرض پڑھنے ہیں. کوئی اکیلی دو سنتیں پڑھ کے چلا جائے تو اس کی کوئی حیثیت, وہ عام نوافل ہوں گے وہ. تو یہ جو سنتیں ہیں جن کی نبی صلی اللہ علیہ وسلم نے ہمیشگی کی ہے, جب بھی فجر پڑھی آپ نے فجر کے ساتھ پہلے دو سنتیں پڑھی ہیں, اس میں جب بھی آپ نے ظہر پڑھی اس سے پہلے آپ نے چار پڑھی ہیں اور اس کے بعد بھی آپ نے دو پڑھی ہیں, صحیح حدیث موجود ہیں. تو اس لیے فقہاء کرام نے ان میں بھی تفریق کی ہے, ایک سنت مؤکدہ اور ایک سنت غیر مؤکدہ. تو اب آپ نے ایک فتویٰ جاری کر دیا کہ فرائض پڑھ لو بس کافی ہے, اس کے ساتھ سنت کی کوئی ضرورت نہیں ہے. تو یہ اس کی دلیل ہے کہ آپ کو سنت مؤکدہ اور غیر مؤکدہ کا فرق معلوم نہیں ہے. اور میں آسان مثال دیتا ہوں, بہت سے علماء کے نزدیک قربانی واجب نہیں ہے لیکن وہ کہتے ہیں سنت مؤکدہ ہے, یعنی چھوڑنا ٹھیک نہیں ہے صاحب استطاعت پر, کیونکہ اتنی اس پہ وعید ہے. آپ نے انکار کر دیا سنت مؤکدہ کوئی چیز ہی نہیں ہے, تو انکار کر دیا تو وہ تو بہت سارے دین کے حکام غائب ہو جائیں گے. دوسرا ایک اور مسئلہ, ابھی ایک نیا مسئلہ, کیونکہ فوراً جب فتنہ ہوتا ہے نا اسی وقت اس کے خلاف بولنا شروع کر دو تو دب جاتا ہے. نیا مسئلہ بھی آج کل کھڑا ہو گیا ہے, بعض اسکالرز نے یہ کہنا شروع کر دیا کہ والدین کی اطاعت کا قرآن میں کہیں بھی حکم نہیں ہے. والدین کے ساتھ حسن سلوک کا تو حکم ہے, ان کی اطاعت کا حکم نہیں ہے. کمنٹس میں نیچے ماشاءاللہ ویل ڈن, یہ ہیں صحیح محقق, یہ ہیں صحیح اسکالر, یہ ہوتے ہیں کہ بھائی والدین کے ساتھ اچھے سلوک کا تو حکم ہے, اطاعت کا حکم نہیں ہے. اتنی شدید وعید ہے نا, نبی سے جب پوچھا گیا نا اکبر الکبائر, کبیرہ کے بھی بڑے گناہوں میں کون سا بڑا گناہ ہے, تو اس میں آپ نے عقوق الوالدین, عقوق نافرمانی کو کہتے ہیں, والدین کی نافرمانی. یہ لوگ چاہ رہے ہیں کہ قرآن و سنت کا لیبل لگا کے ہمیں انگریز بنا دیں, گورا بنا دیں, نہ باپ کا پتہ نہ, ورنہ اچھا سلوک تو انگریز بھی اپنے ماں باپ کے ساتھ کرتا ہے, وہ کون سا کوئی جوتے مارتا ہے ان کو. ان کے اچھا سلوک یہی ہے کہ بڑھاپے میں اولڈ ہاؤس میں جمع کرا دو, یہ اچھا سلوک ہے. وہ کہتے کیئر زیادہ ہوتی ہے. ہمیں اجازت نہیں ہے, تو ماں باپ کی اطاعت کرنا بھی لازم ہے. ہاں یہ ضرور ہے کہ اس اطاعت کی ایک حدود ہے, سب سے بڑی حدود یہ شریعت کے خلاف حکم ماننا لازم نہیں ہے. کوئی ایسا حکم جس میں کسی پہ ظلم ہو رہا ہو, جیسے ماں کے کہنے پہ بیوی پہ ظلم کرنا شروع کر دینا, یہ جائز نہیں ہے. اسی طرح شریعت نے کچھ بنیادی رائٹس ہر شخص کو دیے ہیں, کچھ بنیادی حقوق دیے ہیں, جس کو آپ اسلام کی زبان میں ہیومن رائٹس کہہ سکتے ہیں. اس میں ماں باپ کی اطاعت لازم نہیں ہے, ہر انسان کی ایک انڈیویجول لائف بھی ہوتی ہے. مثال کے طور پر آپ کو ڈاکٹر بننے کا شوق ہے, ابا کہہ رہے ہیں نہیں تو تاجر بنے گا, زبردستی کا تاجر بنا رہے ہیں آپ کو, तो अपर इताद लाजिम नहीं है भाई, मैं मेडिकल साइंस में मुझे दिलचस्पी है। अब्बा कह रहे हैं कि तू ताजिर बनेगा, आपको डॉक्टर बनने का शौक है, तो इसमें जबरदस्ती वालदेन नहीं कर सकते। इसी तरह निकाह का मसला बार बार बयान करता रहता हूं, आप अपने खर्चे पे निकाह करना चाह रहे हो, वालदेन को रोकने का हक नहीं है क्योंकि ये इंसान के बुनियादी हुकूक हैं। आप सफर करना चाहते हो, वालदेन जबरदस्ती रोक रहे हैं आपको, जबकि उनको कोई नुकसान भी नहीं है आपके सफर करने से। तो ट्रैवलिंग ये हर एक का बुनियादी हक है, उस ट्रैवलिंग में अगर आपको कोई फायदा है, या ऐसा हुक्म दे रहे हैं जिसमें उनका कोई नुकसान नहीं है फिर भी आप पे बिला वजह के हुक्म मुसल्लत कर रहे हैं। बाज होते हैं बस चिड़चिड़े तबीयत हो जाती है उनकी, बिला वजह का ऑर्डर जारी कर रहे होते हैं, हालांकि उस ऑर्डर को पूरा करने में उनका कोई फायदा नहीं है, तो वो एक अलग बात है। लेकिन नॉर्मली मुबाह चीजों में मां बाप जब किसी बात का हुक्म दे दें तो शरीयत में उनकी इताअत लाजिम है, आपके पास नो का ऑप्शन नहीं है उसमें। यहां तक के चारों अइमा का इस पर इत्तेफाक है, और ये मसला हदीस से निकाला है कि अगर नफिल नमाज भी आप पढ़ रहे हैं ना, और मां और बाप ने आपको कोई ऑर्डर दिया, कोई हुक्म दिया, तो आप पर लाजिम है कि आप शरण, आपके लिए जायज है कि आप नमाज तोड़ दें, उसकी पुकार का जवाब दें। इतनी शदीद ताकीदात हैं, और एक स्कॉलर ने बड़े आराम से कह दिया कि इस्लाम में मां बाप के साथ अच्छे सलूक का तो हुक्म है, लेकिन मां बाप की इताअत कहीं भी लाजिम नहीं है। होता यह है कि जो मम्मी डैडी टाइप के मुसलमान होते हैं ना, मम्मी डैडी, देखो इस्लाम से मुसलमान का रिश्ता बहुत मजबूत होता है। आप लोग मुझे लग रहा है टेंशन में आ रहे हो थोड़ा सा, आज मुझे लग रहा है ऐसा फील महसूस सा हो रहा है मुझे। मुसलमानों की दो किस्में हैं, देखो इंसानों की तीन किस्में हैं। एक तो बिल्कुल काफिर, जिसको पश्तो में कहते हैं काफिर का बच्चा, पश्तो में क्या कहते हैं, काफिर का बच्चा, तो वो तो मानता ही नहीं ना इस्लाम को, तो उसको तो मां बाप के हुकूक समझाओ सिखाओ, उसकी सेहत पे कोई फर्क नहीं पड़ता। फिर जो मुसलमान है उनकी दो किस्में हैं, एक है मॉडर्न मुसलमान जिनका कलमे का रिश्ता कायम है, बचपन में खतने हो गई थी उनकी और अब्बा अम्मा मुसलमान थे, तो थोड़ा बहुत इस्लाम से रिश्ता है, और इस्लाम में अट्रैक्शन इतनी है, इस्लाम को छोड़ना आसान नहीं है, क्योंकि इंसान एक दफा जब इस्लाम में उस कल्चर में आ जाए ना, वो कहेगा भाई सब कुछ हो जाएगा, दुनिया छोड़ दूंगा, इस्लाम नहीं छोड़ूंगा। इस्लाम छोड़ना आसान नहीं है, बहुत ही कोई बदबख्त किस्म के लोग होते हैं, बहुत ही पत्थर दिल होते हैं जो इस्लाम छोड़ देते हैं। तो इसमें अल्लाह ने हुसन इतना रखा है ना, जो एक दफा इस्लाम का चाशनी चख ले, मजा चख ले, वो कहां छोड़ेगा। लेकिन उनसे अमल होता नहीं है, रहे वो यूरोप में अमेरिका में गोरों के साथ मॉडर्न लाइफ, तो उनको मॉडर्न इस्लाम चाहिए होता है, ऐसा इस्लाम जिसमें लेबल भी इस्लाम का लग जाए और करतूत सारे अंग्रेजों वाले हों। गोरा टेंशन लेस जिंदगी गुजारता है, मां की टेंशन भी नहीं है, बाप की टेंशन भी नहीं है, वाइफ की टेंशन भी नहीं, और वाइफ को हस्बैंड की टेंशन भी नहीं है, हस्बैंड होके भी उसकी टेंशन नहीं है, क्योंकि वो हस्बैंड किसी काम का होता नहीं है, क्योंकि उस हस्बैंड के होते हुए वाइफ का रिलेशन जमशेद से भी हो सकता है, गफ्फार से भी हो सकता है। अंग्रेजों में ये अभी मैं तो पूरा स्टडी करके आया हूं, वकीलों से पूछा मैंने लॉ क्या चल रहा है, अगर उन्होंने कहा सब सब सेट है, तो वाइफ किसी और से रिलेशन कायम कर ले तो भी कुछ नहीं होता, हस्बैंड किसी और से रिलेशन कायम कर ले तो अच्छा, हस्बैंड बीवी को किसी बात का ऑर्डर दे तो भी कुछ नहीं होता, और बीवी हस्बैंड से नान नफके का मुतालबा करे वो ना दे तो भी कुछ नहीं होता, तो जब कुछ नहीं होता तो कमबख्तो तुम्हें तकल्लुफ की जरूरत क्या थी। बस एक मुसीबत में फंस जाते हैं वो लोग, वो मुसीबत ये कि जब तक गर्लफ्रेंड थी तो कोई टेंशन नहीं थी, शादी कर ली तो अब ब्रेकअप नहीं हो सकता, ब्रेकअप करोगे तो आधी प्रॉपर्टी दोगे आप, तो इस टेंशन के सिलसिले में वो क्या कर रहे होते हैं शादी कर रहे होते हैं, तो कौन करेगा, पागल थोड़ी है वो। खैर, तो अब जो मॉडर्न इस्लाम हमारे जो डिफेंस में और क्लिफ्टन में और यानी जो पोश एरियाज हैं वहां, जो सारे मुसलमान नहीं यानी जो बर्गर फैमिलियों से जिनका ताल्लुक है, उनकी प्यास नहीं बुझ रही थी कि हमारे इन करतूतों पर हम ना बाप को पूछते हैं, ना हम मां को पूछते हैं, ना बीवी शौहर की इताअत करती है। जब मैं ये बयान करता हूं शौहर घर का सरबरा है, तो हमारी लिबरल अंटियों की ऐसे लगता है उनकी दुम पे पांव रख लिया मैंने, उनकी दुम पे ऐसी चीखें निकलती हैं ना, ऐसी चीखें निकलती हैं, कमेंट्स में पढ़ रहा होता हूं, ये मेरा जर्फ है, इतने अपने खिलाफ नेगेटिव कमेंट्स में पढ़ता हूं। तो ये मौलवी को देखो, ये मौलवी को देखो, तो आपको आपकी मर्जी का इस्लाम थोड़ी हम बताएंगे भाई, किसकी मर्जी का इस्लाम बताएंगे, अल्लाह की मर्जी का, तो अल्लाह से लड़ो जाके, अल्लाह मियां ने घर का सरबरा महंचू को बना दिया, अब क्या करें। खैर आपको मानना पड़ेगा मैं मातहत हूं, बस। मैंने छोड़ दो इस्लाम, किसने कहा है इस्लाम को चेंज नहीं करो, इस्लाम छोड़ दो आप। बोलो भाई मुझे एक गोरे से शादी करनी है, मुझे नेल्सन चाहिए, जमशेदनी चाहिए मुझे, मुझे क्या चाहिए नेल्सन, और क्या होता है माइकल चाहिए मुझे, माइकल, मिकाइल नहीं चाहिए मुझे, क्या चाहिए माइकल। तो आप फिर वहां जाओ ना, वहां आजादी है भाई, कोई सरबरा वरबरा नहीं होता। गोरा डांट भी नहीं सकता बीवी को, डांट देना तो वो केस कर देगी। तो इसलिए फिर ऐसे ही किसी मॉडर्न से आप निकाह करें। तो ये क्या बात है इधर पेड़े खाने के लिए, क्योंकि पता है गोरे से वो तो कोई हुकूक हुकूक नहीं होते उसके, इश्क मुआशका हो जाए तो कर लेती है, वरना पता है कुछ भी नहीं मिलेगा वहां। तो इस्लाम के फायदे उठाने के लिए आपको जमशेद चाहिए, और जब जमशेद के हुकूक इस्लाम बयान कर रहा है तो वो वाले गोरों से चाहिए, ये नहीं चलेगा भाई, ये इस्लाम नहीं मानता। खैर इस्लाम की अकल भी नहीं मानती है, तो या तो पूरे इधर को जाओ या पूरे उधर को खिसक जाओ। तो अब क्या मसला है, अब मसला ये है कि जो मॉडर्न किस्म के लिबरल किस्म के हमारे मुसलमान हैं, जो चाहते हैं कि यार ये हमारे पे दाढ़ी रखते हुए उनको लगता है कि हम मुल्ला मुल्ला नजर आएंगे, बिल्कुल ही प्रोफेशनल किस्म के मौलाना नजर आएंगे, लोग कहेंगे यार तुम ठीक है इस्लाम को फॉलो करो, ठीक है नमाज रोजे की हद तक ठीक है यार, इंसान का एक रूहानी तस्कीन होती है, हर मजहब में होता है। हम जब एयरपोर्ट पे जाते हैं तो पहले एयरपोर्ट पे ये होता था, दुनिया के तकरीबन हर एयरपोर्ट पे ही नमाज की जगह है, क्योंकि मुसलमान ही नमाज पढ़ते हैं ज्यादातर। लेकिन अब उन्होंने थोड़ा सा एयरपोर्ट वालों ने ये किया कि लोग एतराज करेंगे भी मुसलमानों की मस्जिदें क्यों बन रही हैं, तो हिंदुओं की भी होनी चाहिए और सिखों की भी, तो बनाना शुरू कर दी एयरपोर्ट पे, लेकिन वहां लोग कोई खास नजर नहीं आते हैं। तो इबादत तो सभी कर रहे होते हैं ना, हर मजहब के लोग। असल तो ये होता है कि इस्लाम कल्चर के अंदर लेकर आओ, ये बड़ा मुश्किल काम है भाई, ये बड़ा मुश्किल काम है। अपने कल्चर को क्या बनाओ इस्लाम, तो आपका हुलिया और ये सब चीजें इस्लाम के मुताबिक हो, औरत पर्दा कर ले। तो अब हमारी लिबरल अंटियां और हमारे लिबरल अंटे, इनको क्या चाहिए कि इस्लाम से जाहिर इतना जर्फ नहीं है कि इस्लाम छोड़ दें, वो इतना ईमान की रमक है। तो उनको फिर इस टाइप के स्कॉलर चाहिए होते हैं जो मगरबी तहजीब को मुशर्रफ व इस्लाम कर दें, तहजीब मगरबी हो, वेस्टर्न तहजीब हो, और उस पर लेवल क्या लगा दें कुरान और सुन्नत का, ताकि इनकी थोड़ी सी एक प्यास बुझ जाए, थोड़ी सी इनको तसल्ली मिल जाए। जैसे जब किसी ने किसी चीज को हलाल करना होता है ना, मैं अक्सर एक चुटकला सुनाता हूं ना, बहुत दफा सुना चुका हूं, आप शायद बोर हो जाओ दोबारा, लेकिन सुना देते हैं क्या जा रहा है। तो ये इस बात को समझाने के लिए जो अभी मैं बता रहा हूं, वो बार बार कहता हूं ना, एक मौलवी साहब चोरी के खिलाफ बयान करते थे, तो एक दिन खाना नहीं था घर में, बेगम से उन्होंने कहा पड़ोसियों की मुर्गी चोरी कर ले, तो बेगम ने कहा भाई मुर्गी तो आप चोरी तो आप खुद इतने बयान कर चुके हो कि चोरी इस्लाम में हराम है। अब जाहिर है मौलवी साहब का भी तो जमीर मलामत कर रहा होगा ना कि यार मैं इतने बयान कर चुका हूं गलत है, लेकिन कहीं ना कहीं से हाशिया निकाल लिया उन्होंने। उन्होंने कहा भाई देखो हम मुर्गी नहीं खाएंगे, शोरबे से रोटी लगा के खाएंगे, चोरी की मुर्गी नहीं खाएंगे हम रोटी किससे खाएंगे, शोरबे से। अब वो ये नहीं कर सकते थे कि नहीं जब हराम है तो हम हराम खाएंगे, अपने दिल को थोड़ी तसल्ली देनी पड़ती है इंसान को, गलत काम करते हुए भी कुछ ना कुछ। हाँ जिसका जमीर बिल्कुल ही मुर्दा हो चुका वो तसल्लियां नहीं देता, लेकिन थोड़ा सा जमीर जिंदा हो तो कहीं से गुंजाइश निकाल रहा होता है। तो मौलवी साहब थे वो चोरी के खिलाफ बयान करते थे, उन्होंने कहा भाई शोरबे से लगा लेंगे, बोटियां नहीं खाएंगे हम, हराम तो बोटियां है ना। तो बेगम जब शोरबा यूं करके देखती यूं करके निकाल रही है और बोटियां चम्मच से पीछे कर रही है, तो मौलवी साहब ने बोला कि चम्मच का इस्तेमाल मत करो, जो खुद से आए उसे आने दो, जो बोटी खुद से आए उसे आने दो। बिल्कुल यही काम हमारे जो पोश इलाके हैं, मालदार इलाके हैं, वहां के रहने वाले बर्गर फैमिलियों के पेरेंट्स और बर्गर फैमिलियों के बच्चे ये काम कर रहे हैं। बर्गर फैमिली तो बच्चे थोड़ी होते हैं, उनके बच्चे होते हैं बच्चे, हालांकि होता एक ही है, एक आध से ज्यादा इनके होते नहीं है, तो बच्चे ये लोग ये काम कर। तो इनको चाहिए फिर ऐसा स्कॉलर जो कम से कम मुफ्ती तारिक मसूद के ट्रैक पे बिल्कुल इससे 180 डिग्री पे हो। हमारा हमें तो बिल्कुल ही किसी खांचे में बैठते ही नहीं ना हम जैसे फंडामेंटलिस्ट मौलाना, तो हम तो किसी खांचे में बैठते ही नहीं है उनके। तो उनको फिर ऐसा स्कॉलर चाहिए होता है कि यार हम दाढ़ी भी ना रखें, हम मुल्ला मुल्ला लगेंगे देखने में, और सास बहू की खिदमत ओहो क्या अजाब है यार, अपने मां बाप की हुई नहीं हमसे, जो सगे फादर और सगी मदर हैं, ये तो फादर इन लॉ और मदर इन लॉ है, ये क्या लगते हैं हमारे हस्बैंड की नहीं कर रही, वो सास की कहां से करेगी यार। जिसको इस्लाम का ये हुक्म समझ में नहीं आ रहा कि हस्बैंड की खिदमत लाजिम है, वो सास ससुर की कहां करेगी। तो उनको जब ऐसे स्कॉलर मिलते हैं ना कि इस्लाम में सास ससुर की खिदमत लाजिम नहीं है, औरत पे घर के काम काज लाजिम नहीं है, और अब नया लेटेस्ट बिल्कुल फतवा मार्केट में आया है कि मां बाप की इताअत भी लाजिम, बोलो नहीं, बस अच्छा सलूक है। अबे अच्छा सलूक तो पड़ोसियों से भी लाजिम है यार, गफ्फार भाई से भी लाजिम है, जमशेद से भी लाजिम है, हिंदू से भी अच्छे सलूक का हुक्म है हमें, सिखों से भी अच्छे सलूक का हुक्म है, मां और बाप सिर्फ अच्छा ही रह गया क्या, असल है इताअत फरमाबरदारी। तो अब ऐसे लिबरल अंटियों को और लिबरल अंटों को क्या चाहिए, ऐसे स्कॉलर चाहिए जो आपको हर तरह की पाबंदियों से आजाद कर दे। तो फिर वो उनको ऐसे लोग बहुत अच्छे लगते हैं जो इस तरह की बातें कर रहे होते हैं कि ना इसकी खिदमत लाजिम ना उसकी खिदमत लाजिम ना फलाने की खिदमत लाजिम, हर आदमी इंडिविजुअल है, आजाद है, हर आदमी की अपनी लाइफ है, और ये भी सूद भी हलाल हो गया, बहुत सोने तो सूद को हलाल कर दिया, ये वाला सूद हराम नहीं है, ये वाला हराम है, अजीब ड्रामेबाजियां कर करके, और क्या कितना कुछ दीन में तहरीफ हो रही है ना, इतनी तहरीफ। मैं तो कहता हूं कि अल्लाह तेरा कितना फजल है, सही टाइम पे मुझे तूने मौलवी बना दिया, वरना हम भी खिसके हुए होते। मैं अगर मौलाना ना बनता ना, मौलाना का मतलब प्रॉपर वे में दीन का इल्म हासिल ना करता ना, जो सदियों से तरीका चला आ रहा है, तो मैं भी ऐसा खिसक जाता ना इन फितनों में, और फिर मेरे पास टूटी फूटी स्पीकिंग पावर भी है। तो भाई वीडियो ना बनाया करें ना बार बार, वो फिर गार्ड उधर मुतवज्जे होता है, सबकी तबीयत, जब एक चीज लिखी हुई है सिर्फ निकाह की वीडियो बना सकते हैं बाकी ना बनाए, फिर कोई ना कोई कैमरा निकाल के बना रहा होता है, सब डिस्टर्ब होते हैं उससे। तो मैं अगर प्रॉपर वे में मेरे भाई टूटा फूटा इल्म हासिल ना किया होता ना, तो फिर हम भी ऊट पटांग किस्म के, कभी क्या फतवा, ठोकते रहो बैठ के, फेंकते रहो बैठ के, ठोकते रहो और फेंकते रहो। इतने घरों में फसादात हुए ना, इतने घरों में फसादात इस फतवे के नतीजे में कि बहू पर सास ससुर की खिदमत लाजिम नहीं है, इतनी बहुएं बागी हुई हैं, घरों का निजाम तबाह बर्बाद हो गया। यार कुछ तो सोचो बात करने से पहले, आपकी मां अगर आपकी बेटी बीवी से पानी मांगती है और आपकी बीवी जवाब में यह कह दे कि मेरे ऊपर आपकी खिदमत लाजिम नहीं है, वो तो मां की दो टके की हैसियत रहेगी घर के अंदर, दो टके की हैसियत रहेगी उस मां की, क्या उसके दिल पे छुरे नहीं चलेंगे। बाप कह रहा है अपनी बहू से कि बेटा मुझे रोटी पका दो, मैं भूख लग रही है, मैं मुझे नहीं पकाना आती, तुम फारिग बैठी हो पका दो, वो कहे मेरे ऊपर आपकी खिदमत लाजिम नहीं है, मैं नहीं पका रही, फेंक दो, बस कुछ भी फेंक दो। पता नहीं ये लोग अपनी बीवियों को कैसे रखते हैं अपने घरों में अपने मां बाप के साथ। जो स्कॉलर फतवा देना कि औरत पर सास ससुर की खिदमत लाजिम नहीं है, उसको बोला कि सबसे पहले ये फतवा अपनी बीवी को सिखाया करो कि तुम पर लाजिम नहीं है, मेरी मां बोले ना चाय बनाओ तुम पर लाजिम नहीं है, और मेरा क्लिप चला देना कि आपका बेटा कह रहा है कि आप पर आपकी खिदमत मुझ पर लाजिम, बोलो नहीं। आज एक साहब आए, हाँ जुल्म बहरहाल जुल्म है, उसके खिलाफ आवाज उठानी चाहिए, बात सासों ने बहुओं का नचोड़ दिया है बिल्कुल, ना ये देख रही होती है इसके सोने का टाइम क्या है, ना ये देख रही होती है इसकी तबीयत क्या है, तो मासी नहीं है वो बहरहाल, उसको ऐसा गुलाम बना लेना कि मासी में और बहू में फर्क खत्म हो जाए गलत है। लेकिन जब भी इज्तिमाई सतह पे रहा जाता है तो एक दूसरे की खिदमत की जाती है, ख्याल किया जाता है। आज एक साहब ने बताया कि क्या हालात हैं कि बेगम साहिबा ने कहीं बयान सुन लिया कि घर की घर संभालना जो है, यानी घर में इंतजाम घर का करना, ये हम औरत के जिम्मे नहीं है, खिलाव हो रहा है पिलाव हो रहा है, वो बैठी हुई है कुछ भी नहीं कर रही सारा दिन, मेरे जिम्मे नहीं है, आपके जिम्मे है कि आप मासी रखें, ठीक है ना। तो बच्चे तो वैसे ही पैदा नहीं हो रहे, वो एक आध के बाद खत्म हो जाते हैं, तो कुछ क्या जिम्मे है भाई। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने सैयदा फातिमा के जिम्मे लगाया कि घर संभालना किसके जिम्मे है, سیدہ فاطمہ کے ذمے. سیدہ فاطمہ سے بڑی کوئی عورت ہو سکتی ہے؟ ان سے بڑی کوئی شہزادی ہو سکتی ہے؟ اور حضرت علی کے ذمے لگایا گھر کے باہر کا کام کس کے ذمے ہے؟ آپ کے ذمے. ہاں یہ بات الگ ہے, فقہا نے یہ مسئلہ بیان کیا ہے کہ اگر کوئی بہت مالدار گھرانے سے ہو, بہت بڑے گھرانے کی لڑکی ہے جن کے گھروں میں کام کاج کا رواج ہی نہیں ہے, اب آپ رائل فیملی کی کسی شہزادی سے شادی کر کے گھر لے آئیں, پھر تھوڑی وہ کھانا پکائے گی؟ کیونکہ قرآن نے کہا عاشروہن بالمعروف, معروف طریقے سے ان کے ساتھ چلو. تو معروف طریقہ ہر قوم کا ہر کلچر کا الگ ہوتا ہے. تو جو بہت مالدار گھرانے کی عورتیں ہیں جن کے گھروں میں نوکر چاکر ہوتے ہیں, تو اس کو یہ رائٹ پورا پورا شریعت نے دیا ہے کہ وہ کام کاج سے انکار کر دے. لیکن نارمل جو لوگ, زیادہ تر لوگ متوسط گھرانوں کے ہوتے ہیں, درمیانے گھرانوں کے ہوتے ہیں, وہاں کے لیے یہی حکم ہے بھائی, جیسے اپنے ماں باپ کے گھر میں آپ تھی تو اب یہاں گھر سنبھالنا کس کی ذمہ داری ہے؟ آپ کی ذمہ داری ہے. ٹھیک ہے, شوہر کو اللہ نے مال دیا تو وہ ماسی وغیرہ کا بھی انتظام کرے, نہیں دیا تو تمہارے ذمہ ہے بھائی, یہ تم نے سنبھالنا ہے گھر. تو بہت ایکسٹرا آرڈینری کوئی مالدار ہیں جن کے گھروں میں رواج ہی نہیں تھا, نوکر چاکر میں ایسے مالدار بھی ہوتے ہیں کہ گھر میں عورتیں ایک سارا زندگی ایک کپڑے بھی کبھی استری نہیں کیے ہوتے انہوں نے, بہت رائل فیملی سے ہے وہ, بہت کسی وزیر کی بیٹی ہے, کروڑ پتی لوگوں سے اس کا تعلق ہے, خاندان سے تعلق ہے, تو اس میں ٹھیک ہے. اس میں یہ ہے کہ پھر وہ بھائی اس نے کہا گھر میں بھی کبھی, وہ تو بہت ہی اونچے ہیں نا, لیکن اتنے اونچے خاندانوں میں تو بہت کم لوگ ہوتے ہیں نا. نارمل لوگ تو یہی ہیں کہ جو جیسے نارمل چل رہے ہیں, تو اب اسکالر ان میں فتویٰ دے دیتے ہیں کہ عورت کے ذمے گھر کا کام نہیں ہے. عجیب پاگل بنا ہے یار. ایک اسکالر نے فتویٰ دیا کہ عورت اگر جاب کرنا چاہے تو شوہر کو روکنے کا حق نہیں ہے. انہیں اسکالر نے یہ بھی فتویٰ دیا تھا کہ اس کے ذمے گھر کے کام کاج نہیں ہے. تو سب لوگ تو اپریشیٹ کر رہے تھے, خاص طور پہ خواتین بہت اپریشیٹ کر دی, کسی عقل میں نیچے لکھا ہوا تھا پھر اس کے ذمے ہے کیا, آپ یہ بتا دیں خالی کائنڈلی. آپ یہ بتا دیں اس کے ذمے ہے کیا, یہ بحث ہی چھوڑ دیں کہ. تو ایسے اسکالر سے آپ صرف یہ پوچھ لیا کریں کہ اسلام میں ناجائز کیا کیا ہے, اس کی لسٹ پیش کر دیں, ناجائز کیا کیا ہے کائنڈلی ہمیں صرف وہ بتا دیں. تو دو چار چیزیں کوئی ناجائز رہ گئی ہیں تو وہ بتا دیں, بس ہم اس کو فالو کر لیں گے. تو اس لیے ماڈرن لوگوں کا ایک الگ ٹائپ کا اسلام ہوتا ہے, ان کو گنجائشیں چاہیے. میرے بھائی ہم نے اپنی خواہشات کے مطابق اسلام کو نہیں بنانا, ہم نے اپنے آپ کو اسلام کی خواہشات کے مطابق لانا ہے. اپنے آپ کو لانا پڑے گا تو اللہ مانے گا, ورنہ اللہ کہے گا پھر کلچر اور یہ سب چیزیں جاؤ خود ہی بھگتو ان کو, میرے پاس تمہارا کوئی حساب و کتاب نہیں ہے. ہمارے شاگرد ہیں نا مختلف علاقوں کے, کے پی کے بھی, بلوچستان کے بھی, پنجاب کے بھی, سندھ کے بھی, ہر طرح کے شاگرد آتے ہیں ہمارے پاس. مدرسوں میں پڑھانے کا بڑا فائدہ یہ ہوتا ہے کہ سارے ہر قوم سے آپ کا مضبوط ریلیشن ہو جاتا ہے, یعنی ہر جگہ. میں پاکستان میں کہیں بھی جاؤں ہر شہر میں درجنوں شاگرد ہیں الحمدللہ, تو کہیں بھی آدمی جا کے رہ سکتا ہے. پھر ہمارے اساتذہ بھی ہیں ہر شہر میں, پھر ہر قوم میں ہمارے ٹیچر بھی ہیں. میرے ٹیچروں میں بلوچ بھی ہیں, پٹھان بھی ہیں, پنجابی بھی ہیں, مہاجر بھی ہیں. تو اس لیے ہمارے مدرسوں میں قوم پرستی نہیں ہوتی, اللہ کا ہم کر ہی نہیں سکتے قوم پرستی. ہم کسی قوم کے خلاف بولیں گے وہاں ہمارا استاد نکلے گا کوئی, صحیح ہے نا, ٹیچر نکل آئے گا, ہو ہی نہیں سکتا. تو اب میرے طلبا ہیں مختلف علاقوں کے, میں ان کو کوئی شرعی مسئلہ سمجھا رہا ہوتا ہوں, وہ کہتے ہیں استاد جی ہم لوگ کے علاقے میں ایسا نہیں ہوتا, ہم لوگ کا تو کلچر نہیں ہے, ہم لوگ کا تو ایسا ہے, ہم تو میں کہتا ہوں ٹھیک ہے پھر آپ اس کلچر کو فالو کرو. اللہ جب قیامت کے دن آپ سے حساب و کتاب لے گا کہ میرا حکم یہ تھا جو میں نے قرآن میں بیان کیا, تو آپ کہہ دینا اللہ تیرا حکم تھا لیکن ہمارا کلچر اس سے میچ نہیں کر رہا تھا. تو اگر اللہ کہے کہ ٹھیک ہے یہ جو میں نے قرآن کا حکم دیا یہ پنجابیوں کے لیے نہیں تھا, میں اس میں یہ بتانا بھول گیا کہ پنجابی اس سے کیا ہے مستثنا, کیونکہ پنجابیوں کا کلچر یہ نہیں ہے, یا یہ جو میں نے قرآن کا حکم دیا یہ پٹھانوں کے لیے نہیں ہے کیونکہ پٹھانوں کا کلچر اس سے ڈیفرنٹ ہے, اور یہ دوسرا جو میں نے حکم دیا یہ صرف سندھیوں کے لیے ہے, بلوچوں کے لیے نہیں ہے کیونکہ ان کا کلچر اس سے میچ نہیں کرتا. تو میں نے کہا پھر اللہ سے جب ہماری ملاقات ہوگی تو ہم کہیں گے اللہ مہاجروں کے لیے الگ قرآن نازل کر دے, پٹھانوں کے لیے الگ نازل کر دے, سندھیوں کے لیے گھولو الگ نازل کر دے, بلوچوں کے لیے الگ نازل کر دے, انگریزوں کے لیے الگ, ڈیفنس والوں کے لیے الگ. اس میں یہ ہو کہ کسی پہ کسی کی بھی خدمت کسی بھی ٹائم پہ لازم نہیں ہے, کچھ بھی حرام تو ہے ہی نہیں. موسیقی بھی حلال ہے, ناچ گانا بھی حلال ہے, اور شراب دو تین ڈھکن جس میں نشہ نہ ہو. اس کو بھی حدیث میں آتا ہے کہ قرب قیامت میں نا لوگ شراب کا نام تبدیل کر کے اس کو حلال کریں گے. تو ابھی فی الحال اسکالرز میں اتنی ہمت ہوئی نہیں ہے کہ شراب کو حلال کر دیں, لیکن رپورٹ نبی صلی اللہ علیہ وسلم خبر پہلے دے چکے ہیں کہ یہ بھی حلال ہوگی, کیونکہ کون چھوڑے گا بھائی شراب. اچھا یورپ امریکہ میں عجیب ڈیزائن چل رہا ہے, وہاں لوگ بتاتے ہیں ہم ہوٹل میں جاتے ہیں, ہوٹل کا مالک شراب بھی پی رہا ہوتا ہے. اچھا جو بیرے آتے ہیں نا, سوری جو کسٹمر آتے ہیں, شراب منگواتے ہیں, اور جب گوشت آئے نا تو کہتے ہیں یہ حلال ہے یا حرام ہے. یعنی مرغی جو ہے ہوتی مرغی ہے, تو یہ ہاتھ سے ذبح کی بھی ہے, یہ مشینی ہے. تو کہتے ہیں یار ادھر اتنا نیک بنا ہوا ہے کہ کھلا بھی مرغی رہے, خنزیر نہیں کھلا رہے, اور اس میں اتنا کہ مسلمان نے بسم اللہ اللہ اوپر پڑھ کے ذبح کیا بھی, اور دوسری طرف بوتل رکھی ہوئی ہے شراب کی. میں نے کہا چلو یار اسلام کی تھوڑی شراب کی اس کو عادت پڑ گئی, لیکن وہ یہ کہہ رہا ہے کہ یار جس چیز کی عادت پڑ گئی وہ اب مجبور ہو گیا ہوں. اس اللہ تو اس مجبوری کو نہیں مانتا, لیکن اچھی بات ہے نا, یہ تھوڑی کہ اب وہ شراب پی رہا ہے تو خنزیر بھی کھانا شروع کر دے. ہمارے فرمایا کرتے تھے کہ آج کا مسلمان ہر گناہ کر رہا ہوتا ہے, کچھ ایسے نیکی کے کام کر رہا ہوتا ہے کہ آدمی حیران ہو جاتا ہے کہ یار یہ کیسے کر رہا ہے. تو پھر مثال دیتے تھے کہ کتے سے کسی نے پوچھا کہ تو ٹانگ اٹھا کے پیشاب کیوں کرتا ہے, کتے نے کہا چھینٹے نہ پڑ جائیں, گٹر کے پانی میں بیٹھے گا گٹر کا پانی پیے گا, سڑا ہوا گوشت کھائے گا, نہ بات کرنے کی تمیز نہ چلنے پھرنے. کتا کو لے کے گھومنا بہت مشکل کام ہے. میں انگریزوں کو دیکھتا ہوں نا جب کتے کو واکنگ کے لیے نکلتے ہیں, تو اللہ کی قسم یہ منظر ہوتا ہے ایسا لگتا ہے کتا ان کو لے کے نکلا ہے. یہ کتے کی طبیعت میں چین نہیں ہے, کبھی ادھر کبھی ادھر کبھی ادھر کبھی ادھر, اس کو بہت مشکل سے زنجیر سے سنبھالا ہوا ہوتا ہے انہوں نے, ایک ٹینشن میں ہوتے ہیں. ایسا نہیں ہوتا کتا لے کے نکلے اور وہ آرام سے جیسے ہماری پلی ہوئی بکری ہو لے کے نکلے, گائے لے کے نہیں نکلتے لوگ. تو جو پلی ہوئی گائے ہوتی ہیں جہاں جاؤ آپ آرام سے چل رہی ہے, کتا ایسا نہیں ہوتا, کبھی ادھر جا رہا ہے کبھی ادھر جا رہا ہے, کبھی کسی کو منہ مار رہا ہے, وہ اس کا مالک بار بار گھسیٹ رہا ہوتا ہے. میں کہتا ہوں یار انہوں نے کتنی بڑی ٹینشن پالی ہوئی ہے, اور دیکھنے میں یہی لگ رہا ہوتا ہے کہ یہ کتے کو لے کے نہیں کتا ان کو لے کے نکلا ہے. تو کتا جو ہے ہر گند میں منہ مار لے گا, گٹر کا پانی پیے گا, لیکن جب پیشاب کرے گا تو ٹانگ اٹھا لے گا کہ کہیں چھینٹے نہ پڑ جائیں. تو آج کل کے کتنے اسکالرز ہیں, ہر چیز گانا بجانا حلال, موسیقی حلال, مکس گیدرنگ حلال. تو ایک اسکالر کی تصویر آئی یوں کر کے بیٹھے ہوئے ہیں, وہ ہر چیز کو حلال کر رہے ہیں نا. تو نیچے کسی نے لکھا ہوا تھا یہ سوچ میں پڑے ہوئے ہیں کہ دو چار چیزیں حرام رہ گئی ہیں ان کو میں حلال کیسے کروں, دو چار چیزیں حرام رہ گئی ہیں کسی طریقے سے. تو اس لیے میرے بھائی دیکھو کشتیاں جلا کے اسلام کی طرف آؤ پھر مزہ آئے گا. یہ مت دیکھو میں ڈیفنس میں رہتا ہوں, میں کلفٹن میں رہتا ہوں, میں امریکہ میں رہتا ہوں, میں کینیڈا میں رہتا ہوں, میں بھائی اللہ کا قانون ہر جگہ ایک ہی ہے. ہر جگہ اللہ کا قانون کیا ہے, ایک ہے. مقاصد پہ سمجھوتا نہیں ہے, مقاصد پہ ذرائع پہ سمجھوتا ہے. یہ تھوڑی گاڑی اردو ہے اس کا مطلب بتا دیتا ہوں. مقاصد کیا ہے, شریعت چاہتی ہے نماز قائم ہو, چاہتی ہے کہ نہیں چاہتی, تو نماز آپ کو پڑھنی پڑے گی. شریعت چاہتی ہے رمضان میں روزہ آپ بولو رکھیں, آپ کو رکھنا پڑے گا. شریعت چاہتی ہے سال میں ایک دفعہ زکوٰۃ نکلے, آپ کو زکوٰۃ دینی پڑے گی. شریعت چاہتی ہے آپ جو مالدار ہیں قربانی کرے, آپ کو قربانی کرنی پڑے گی. شریعت چاہتی ہے کہ آپ کا پڑوسی بھوکا سوئے گا تو قیامت کے دن سوال کس سے ہوگا, آپ سے ہوگا, تو پیٹ آپ کو اس کا بھرنا پڑے گا. بہت ساری چیزیں جو مقاصد شریعت میں سے ہیں. کوئی ڈوب رہا ہو اس کی جان اگر آپ بچا سکتے ہو تو آپ پہ بچانا فرض ہے. ابھی دیکھو سوات میں کتنا, میں باہر ملک میں تھا, مجھے تو پہلے میں نے کہا یہ شاید فیک ہے, اے آئی سے بنائی ہوئی ویڈیو ہے. کتنے دیر تک بےچارے, اتنا بڑا خاندان دریا کے بیچ میں کھڑا ہوا ہے, چیخ کیا آدمی کی نیندیں اڑ جائیں اگر زیادہ سوچنا شروع کرے اس پہ. کوئی مدد کے لیے نہیں آیا. تو آپ کا کیا خیال ہے, دنیا والوں نے تو چھوڑ دیا, لوگ وقتی طور پر حکومت کو گالیاں دیتے ہیں, اس کے بعد ٹھنڈا ہو جاتا ہے معاملہ, رو دھو کے ختم ہو جاتا ہے. تو آپ کا کیا خیال ہے, اللہ بھی چھوڑ دے گا؟ اللہ تھوڑی چھوڑے گا, آخرت تو اللہ نے اس لیے رکھی ہے. ان کی ایک ایک کی پکار एक एक की चीख जो अपने सामने अपने बच्चों को डूबता हुआ देख रहे हैं, इन हुक्मरानों के गले का फंदा कयामत के दिन बनेगी, अल्लाह नहीं छोड़ेगा। फिरौन ने कितना जुल्म किया था, बनी इसराइल आजिज आ गए और मूसा अलैहि सलाम से एक दिन तंग आके कहने लगे, या मूसा उज़ीना मिन क़ब्ली अन तातियना व मिन बादी मा जीतना। ए मूसा, तेरे आने से पहले भी अज़ाब में थे, तेरे आने के बाद भी अज़ाब में है, हमें तो कोई फायदा नहीं हुआ। हजरत मूसा ने क्या फरमाया, या कौम इस्तईनू बिल्लाहि वस्बिरू, अल्लाह से मदद तलब करो, सब्र करो। और कुरान क्या कहता है, ला तहसबन्नल्लाह गाफिलन अम्मा यअमलुज़ ज़ालिमून, ज़ालिम क्या कर रहा है अल्लाह को गाफिल मत समझो। दुनिया में किसी भी मुल्क में ये वाकया होता ना, सबसे पहले वहां की इंतजामिया रिजाइन देके अलग हो जाती, क्या अब फौरन अलग रिजाइन दे देते वो। तो इसके लिए बहुत आला क्वालिटी का बेगैरत बनना पड़ता है, जो बहुत ही कोई जरी होता है ना गुनाहों पर, उसी का जर्फ होता है। मैं नहीं समझता कि दुनिया में कहीं ऐसा दर्दनाक वाकया हुआ हो। घंटों खड़े हुए हैं, पुकार रहे हैं, चीख रहे हैं, बेटी जा रही है सामने, बेटा जा रहा है, फिर पानी में डूब रहे हैं, चीख रहे हैं बचाओ, कोई इंतजाम ही नहीं है। ये तो सब चीजें पहले से, जिसके हाथ में भी हुकूमत आती है, इंतजाम आता है, वो तो पहले से ये सब चीजें सोच के रखता है। फौरी हादसा हो जाता, हम कहते यार उनको नहीं पता चले, बहुत ज्यादा बेहिसी है। मैंने तो एक दफा वीडियो देखी, उसके बाद मैंने कहा भाई ये सिवाय नींदे रात को उड़ने के और कुछ भी हासिल नहीं होगा, जाने वाले तो चले गए। तो अल्लाह की एक आयत तसल्ली देती है बस हमें, वला तहसबन्नल्लाहा गाफिलन अम्मा यअमलुज़ ज़ालिमून। एथियस पता है क्या कहते हैं, दुनिया में इतना जुल्म होता है तो खुदा अगर है तो इस जुल्म को खत्म क्यों नहीं करता। ये जो मुल्हिद लोग हैं ना, खुदा के मुनकिर हैं, बहुत दलीलें देते हैं, इतना कुछ दुनिया में लोग भूख से मर रहे हैं, इतना कुछ हो रहा है, तो खुदा कहां है। एक तरफ वो कहता है मैं माओ से ज्यादा प्यार करता हूं, दूसरी तरफ वो खामोश बैठा है। तो हम एथियस से कहते हैं कि तुम्हें लगता है वो खामोश नहीं है, वो पुकार पुकार के उसने अपनी किताब में कह दिया, ला तहसबन्नल्लाह गाफिलन अम्मा यअमलुज़ ज़ालिमून। ऐसे ही तसल्ली देती है ना ये आयत। देखो जालिम के बारे में ना, जो बड़े जालिम होते हैं उनके लिए नरम जज्बात रखना भी जुल्म है, ये खूब समझ लो। बाद दफा आदमी जब बिल्कुल ही गैरत लेस हो जाता है ना, जैसे डाकुओं को लोग पकड़ के छोड़ देते हैं कि हाय हाय है बेचारा, तो डाकू को तो जिसने छोड़ा हो ना उसको नहीं छोड़ो फिर कभी भी, उसको कभी ना छोड़ो, क्योंकि ये डाकू से भी ज्यादा पत्थर दिल है। एक आदमी जवान औरतों को बेवा कर रहा हो, छोटे बच्चों को यतीम कर रहा हो, पिस्टल है उसके हाथ में, थोड़े से पैसों की खातिर जवान जनाजे निकाल देता हो, क्या गुजरती है घर वालों पर कयामत, और आप उस पर तरस खा रहे हो कि इसको छोड़ दिया जाए। इसका मतलब आपकी खोपड़ी खराब हो गई है। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम पे जब बहुत ज्यादा जुल्म हुआ तो आपने भी बद्दुआ की है। हजरत मूसा से ज्यादा कोई नरम दिल होगा? पैगंबरों का दिल बहुत नरम होता है। बेल आखिर हजरत मूसा ने भी बद्दुआ के लिए हाथ उठाए फिरौन और हामान के खिलाफ, के जो भी फिरौन के दरबार लोग थे उनके खिलाफ हजरत मूसा ने भी बद्दुआ की। तो अल्लाह ने हजरत मूसा को मलामत नहीं की बल्कि कहा, कद उजीबत दावतुकुमा, ए मूसा तेरी दावत को मैंने कबूल कर लिया, तेरी दुआ मैंने कबूल कर लिया, तसल्ली दी कि मरेंगे ये। हमारे नबी को अल्लाह ने कितनी तसल्लियां दी हैं कि जो इस्लाम के मुसलसल दुश्मन है, ए नबी आप गम ना करें, मैं इनको सजा दे के छोड़ूंगा। ये जो बड़े बड़े जालिम होते हैं ना, पत्थर दिल, इनके लिए दिल में नरम जज्बा नहीं रखना चाहिए। तो तसल्ली हमें इसी से होती है, भाई अल्लाह खामोश नहीं है। अल्लाह कहते हैं, ला तहसबन्नल्लाह गाफिलन अम्मा यअमलुज़ ज़ालिमून, जालिम जो कुछ कर रहा है अल्लाह को उससे गाफिल मत समझो। ए अल्लाह हम क्यों गाफिल न समझे, तू सजा तो दे नहीं रहा। भाई जहां सजा की जरूरत हो वहां आप सजा नहीं दे रहे तो गफलत का इल्जाम तो लगता है ना, फिर अल्लाह पे भी कोई इल्जाम लगा सकता है। फिर अल्लाह तू अगर कह रहा है मैं गाफिल नहीं हूं तो फिर लग तो ऐसा ही रहा है माज़ अल्लाह के तू गाफिल है। तो अल्लाह ने जवाब क्या दिया, इन्नमा युअख्खिरुहुम लियौमिन तशख़सु फीहिल अबसार। देखो मेरा एक कानून है, मैंने एक दिन है जिसको कयामत कहा जाता है, मैदान हशर कहा जाता है, उस दिन के लिए सजा को मुअक्खर किया है। ये दुनिया दारुल इम्तिहान है, दारुल अमल है, दारुल जजा नहीं है, ये बदले का दिन थोड़ी है। यहां अगर कैश बदले मिलना शुरू हो जाए तो सब इंसान के बच्चे बन जाए, सारे नेक बन जाए, तो इसलिए क्या बात हुई है, या ये सवात वाले वाक्य की तरफ पता नहीं कैसे चला है, बात क्या चल रही थी, जल्दी से मैं अपने असल मौजू की तरफ आता हूं। ये बात यहां कैसे आ गई भाई, ये कनाडा की क्या बात चल रही थी है? नहीं, जो दिमाग से ही निकल गया, पूरा टॉपिक ही निकल गया दिमाग क्या। हाँ, मैं ये बात कर रहा था कि हाँ अल्हम्दुलिल्लाह मुझे याद आ गया कि मैं ये बात कर रहा था कि देखो जो मम्मी डैडी वाले मुसलमान है ना, मालदार लोग, या जो चाहते हैं कि हमारी जिंदगी में हमें नफ्स के खिलाफ मुजाहिदा ना करना पड़े, तो उनको तो वही स्कॉलर चाहिए जो आपके खानदानी निजाम को भी तोड़ ताड़ के रख दें, मियां बीवी के रिलेशन की भी ऐसी की तैसी कर दें, सबको आजाद कर दें। बार बार मैं एक बात कहता हूं, देखो इस वक्त का जो सबसे बड़ा बुत है ना, सबसे बड़ा बुत जिस जो इस्लाम के मुकाबले में आके खड़ा हुआ है, वो है वेस्टर्न कल्चर। और वो वेस्टर्न कल्चर का खुलासा अगर मैं दो लफ्जों में बयान करूं, वो है इंडिविजुअलिज्म। बात समझ में आ रही है कि हर आदमी दूसरे से आजाद, किसी पर किसी का कोई हक नहीं है, हर शख्स क्या है, आजाद। और इस्लाम बिल्कुल इसके ओपोजिट, इस्लाम बिल्कुल इसके उलट है। मगरिब जो वेस्टर्न कल्चर है, खुदा पे बिलीव रखो नहीं रखो, ताल्लुक बनाओ नहीं बनाओ, कोई मसला नहीं। और जो गैर मुस्लिम खुदा को मानते हैं ना, वो भी ताल्लुक रूहानी सुकून के लिए बना रहे होते हैं, खुदा को राजी करने के लिए बना रहे होते हैं। मुझे कनाडा में लोगों ने बताया, बाज गैर मुस्लिम भी आते हैं यहां मस्जिदों में सरदा करते हैं, और हम उससे पूछते हैं क्यों, तो कह रहे हैं हमें रूहानी सुकून मिलता है। मिलता होगा, मैं मलेशिया में था, मैंने वहां कुछ गैर मुस्लिम देखे जो कुरान पढ़ के दम करते हैं अपने ऊपर। ईसाई है, मौलाना साहब के पास आते हैं, बोलते हैं सूरह रहमान पढ़ो हम पे दम करो। मैंने उनसे गैर मुस्लिमों से पूछा, मैंने कहा भाई तुम सूरह रहमान पढ़ के क्यों दम करवा रहे हो, कह रहे सुकून मिलता है हमें, रूहानी सुकून मिलता है। एक ने तो बताया कि मेरे पे जिन चुड़ैल भूत हैं। मैं उसकी बात अपने अल्फाज में बयान कर रहा हूं, बिल्कुल उसने ये वर्डिंग तो नहीं थी, यानी कोई आसेब वासेब है, तो जब वो कोई सूरह बकरा या सूरह रहमान पढ़ के कोई मौली साहब दम करते हैं तो मैं ठीक हो जाता हूं। तो उनका अगर खुदा से भी रिलेशन है तो वो अपने लिए, अल्लाह के लिए नहीं है, जबकि रिलेशन में अपनी कुर्बानी देनी पड़ती है। इस्लाम जिस रिलेशन का कायल है ना, वो रिलेशन है जिसका फायदा दूसरे को हो रहा हो, आपको जिमनी फायदा होगा, असल मकसद आपको अपना फायदा पहुंचाना नहीं है, आपको अपना फायदा पहुंचाना नहीं है। तभी हदीस में आता है रिश्ता उससे जोड़ने का हुक्म है जो तुमसे तोड़ रहा है, जो तुमसे तोड़ रहा है उससे जोड़ने में आपका कोई फायदा है या टेंशन है? फुल टेंशन, कोई फायदा ही नहीं है आपको। अल्लाह से रिलेशन, आपको उसमें मजा आ रहा है या नहीं आ रहा मजा, रूहानी सुकून मिल रहा है या नहीं मिल रहा, आपने अल्लाह का हक अदा करना है। कितने लोग हैं कहते हैं हमें नमाज में मजा नहीं आता, नमाज पढ़ने का दिल नहीं चाहता, बिल्कुल मुफ्ती साहब नमाज में दिल नहीं लगता। तो मैं उनसे क्या जवाब में कहता हूं, वही जो उलमा कहते हैं, भाई देखो गुलाम का काम होता है ऑर्डर को फॉलो करना, चाहे दिल लगे चाहे ना लगे। आपका बॉस आपको कहता है कि ये चेक है, कंपनी की रकम फना बैंक में आई भी है, अकाउंट से निकाल के ले आ। आप कहें सर मजा ही नहीं आ रहा जाने में और अकाउंट से पैसे निकालने में दिल ही नहीं लग रहा, कहेगा ये तेरा हेडेक है, ये मेरा हेडेक नहीं है। बाकी तो कहीं भी नहीं कह रहे होते दिल लग रहा है नहीं लग रहा। नमाज का जब मसला आएगा दिल नहीं लग रहा, रोजे का मसला आएगा दिल नहीं लग रहा, तिलावत का मसला आएगा मुफ्ती साहब मजा ही नहीं आता। तो गैर मुस्लिम का जो अल्लाह से रिलेशन है, जब तक उसको सुकून मिल रहा होगा रिलेशन है, नहीं है सुकून तो नहीं रिलेशन। मुसलमान को एक साहब मुझे मिले, उन्होंने कहा मैं 15 साल से तहज्जुद पढ़ रहा हूं लेकिन मेरा दिल बिल्कुल भी नहीं लगता। मैंने कहा शाबाश। अल्लामा इब्ने सीरीन रहिमहुल्लाह का एक कॉल मुझे याद आया, कहते हैं मैंने 20 साल तहज्जुद पढ़ी है नफ्स से जबर करके, 20 साल के बाद दिल लगना शुरू हुआ है। अजीब बात आपको बताऊं, हदीसों पे हदीसें याद आती हैं, फिर मुझे जहन खुलता है जब ना। نبی صلی اللہ علیہ وسلم کے پاس کچھ صحابہ آئے, کسی نے کہا میں ڈیلی روزے رکھوں گا, پوری زندگی انہوں نے روزے رکھے. آپ صلی اللہ علیہ وسلم نے فرمایا سب سے بہترین روزہ صوم داؤد ہے, داؤد علیہ السلام کا روزہ ہے. اگر کوئی روزے میں خاندانی پیکج پہ عمل کرنا چاہتا ہے نا, سب سے خاندانی, تو وہ یہ نہیں ہے کہ ڈیلی روزے رکھے, وہ داؤد علیہ السلام والے روزے رکھے. آپ نے فرمایا داؤد علیہ السلام ایک دن روزہ رکھتے تھے, ایک دن ناغا کرتے تھے, پھر روزہ رکھتے تھے, پھر ناغا کرتے تھے. اب یہ سب سے بہترین روزہ کیوں ہے؟ وجہ اس کی ہے کہ اگر آپ کنٹینیوسلی روزے رکھنا شروع کرتے ہو, آپ کی باڈی کمزور ہونا شروع ہو جائے گی. جبکہ نبی نے فرمایا اللہ کو طاقتور مومن کمزور مومن سے زیادہ محبوب. روزے کا بنیادی مقصد روحانی قوت پیدا کرنا ہے, جسمانی طور پہ کمزور کرنا روزے کا مقصد نہیں ہے. کیونکہ کمزور آدمی سے زیادہ اللہ کو کون محبوب ہے؟ طاقتور. طاقتور ہوگا تو دین کے کام بھی کرے گا, دوسروں پہ بوجھ نہیں بنے گا, کھلانے والا بنے گا نا. آج ایک صاحب آئے, میں تو مزاق کی میری عادت ہے, اتنا باریک لڑکا, بہت باریک نا, میری مزاق کی عادت ہے, کوئی توہین نہیں ہو سکتا یہاں بیان میں بیٹھا. وہ تو کہہ رہا میں آپ سے ملنا چاہتا ہوں, میں آپ سے ملنا چاہتا ہوں. میں نے کہا مل تو لیے. کہہ رہے نہیں میں آپ سے ٹائم لے کے ملنا چاہتا ہوں. میں نے کہا پھر پورے آؤ. پورے میں آپ کو پروٹوکول جب دوں گا جب آپ پورے تو ہو. میں نے کہا بھرائی کرو, پورے آدمی پورے بن جاؤ, پھر میں آپ کو ٹائم دوں گا. میں نے کہا ابھی آپ پورے نہیں ہو. وہ بہت ہی باریک سا بیچارہ نا, تو ویسے ٹائم دے دوں گا, کوئی اتنا بڑا مسئلہ نہیں ہے. خیر, تو روزے کا مقصد کمزور کرنا نہیں ہے. کمزور کر کے کیا ہو جائے, نہ جہاد کے قابل نہ تبلیغ کے قابل, کسی کام کا نہیں رہتا وہ. باقی تو وہ جو میں جس ٹاپک پہ بیان کرتا رہتا ہوں اس کے قابل تو بالکل بھی رہے گی. میں اب چھوڑ دیا اس ٹاپک پہ بیان کرنا. کل میں نے دیکھا لوگوں نے دبا کے میرے خلاف نیگیٹو کمنٹس اتنے زیادہ کہ بس کیا بتاؤں میں. تو ڈھیٹ ہوں, چھوڑوں گا نہیں. خیر, تو جسمانی طاقت یہ ضروری ہے نا, نہ بیمار ہوگا. تو اگر کنٹینیوسلی آپ روزے رکھتے ہیں نا, تو جسم آپ کا کمزور ہونا شروع ہو جائے گا اور روزوں کی عادت پڑ جائے گی. تو نفس پہ شاخ نہیں گزرے گا یہ کام. جس چیز کی عادت پڑ جاتی ہے نا, یوز ٹو ہو جاتا ہے, وہ پھر مشکل نہیں لگتا. ایسے بھی علماء گزرے 13 سال لگاتار روزہ رکھا سوائے بقرعید اور عید کے. یہ جو صاحب ہدایہ ہے نا, جو فقہ کی دنیا کی مشہور ترین کتاب, دنیا میں سب سے زیادہ اسلامی قانون کی کوئی کتاب اگر پڑھائی گئی ہے اور حکومتوں میں نافذ رہی ہے, تو وہ ہدایہ ہے. جو برہان الدین مرغینانی رحمت اللہ علیہ, بہت بڑے فقی گزرے تھے, ان کی ہے. جو فقہ حنفی کی مشہور کتاب ہے, یہ آکسفورڈ یونیورسٹی میں ایک طویل عرصے تک پڑھائی جاتی رہی ہے. اور گوروں نے جو لا بنائے ہیں نا, اس کی بنیاد ہدایہ سے ہی لی ہے انہوں نے. کیونکہ گوروں کے پاس تو کچھ بھی نہیں تھا نا, اسٹرکچر ان کو کہاں سے ملایا ہے؟ ہدایہ سے ملایا ان کو. تو 80 جلدوں میں صاحب ہدایہ نے لکھی تھی, پھر اس کو مختصر کیا. تو اب کیا ہے, صاحب ہدایہ نے 13 سال لگاتار روزہ رکھا ہے. 13 سال اکابر میں, اسلاف میں ایسے بہت واقعات ملتے ہیں ہمیں, سوائے عید کے دن ناغا کرتے تھے, باقی رکھتے تھے وہ. تو اب کیا ہوتا ہے کنٹینیوسلی, جب آپ دیکھو رمضان میں شروع کے 3-4 دن ہمیں مشکل لگتے ہیں, اس کے بعد عادی ہو جاتے ہیں. پھر تو جس دن روزہ چھوڑنا ہو کسی بیماری کی وجہ سے, وہ مشکل لگ رہا ہوتا ہے. تو داؤد علیہ السلام کیا کرتے تھے, ایک دن روزہ ایک دن ناغا, اس سے صحت بھی اچھی. ایک دن روزے کی وجہ سے باڈی کی سروس ہو گئی, اگلے دن کھا لیا. لیکن ہوتا پھر اگلے دن روزہ رکھنا بڑا مشکل ہوتا ہے, کیونکہ نہ رکھنے کی عادت پڑ رہی ہے نہ چھوڑنے کی عادت. کتنا مشکل کام ہے. اس سے روحانی قوت بڑھتی ہے, آدمی کی قوت ارادی بہت مضبوط ہو جاتی ہے کہ وہ جب چاہتا ہے جو کام کر سکتا ہے. ہم بہت سارے کام کرنا چاہتے ہیں, ہماری قوت ارادی ساتھ نہیں دے رہی ہوتی. صبح شام سوچ رہے ہوتے ہیں یہ کریں گے وہ کریں گے, کرنے کا ٹائم آتا ہوتے نہیں ہے. تو جو مشکل کام کر لیتے ہیں نا, ان کی قوت ارادی ہو جاتی ہے مضبوط. جیسے جو ہمت کر کے ایک دفعہ نشہ چھوڑ لیں, ہمارے ایک دوست تھے, یعنی اب دوست بنے, جب نشہ کرتے تھے اس وقت دوست نہیں تھے وہ. تو انہوں نے بتایا مجھے نشے کی عادت پڑ گئی, تو مجھ سے چھوٹتا ہی نہیں تھا. کہتے ہیں میں نے کیا کیا, اپنے آپ کو گھر کے اندر بند کر لیا, کنڈی لگا دی, تالا ڈال دیا, ماں سے کہا کہ مجھے بس کھڑکی سے کھانا پہنچا دیا کرو, 6 مہینے تک میں گھر سے باہر نہیں نکلوں گا. क्योंकि घर से बाहर जाऊंगा दोस्तों में बैठूंगा फिर नशा, तो 6 महीने मुझे तड़पने के लिए दे दो, चीखूंगा चिल्लाऊंगा कोई बात नहीं बर्दाश्त करूंगा, बहुत टेंशन वाला काम है ये, हमें नशे की आदत नहीं है ना, इसलिए हमें नहीं, जिनको आदत है उनके लिए बहुत बड़ी मुश्किल है। उसने मुझे खुद वाक्य सुनाया, कह रहे मैंने कहा जुम्मा भी नहीं पढ़ने जाऊंगा, मजबूरी थी क्योंकि जुम्मा पढ़ने जाऊंगा तो मुझे डर था कि वही दोस्त मिल जाए फिर नशे में ना लग जाऊं, तो घर में ही नमाज पढ़ूंगा। और ये बरकत थी तबलीग की, तबलीग में सरोजा लगाया था, तबलीग वालों ने बहुत दुनिया चेंज की है भाई, जहां भी दुनिया में जाओ ऐसे ऐसे बदमाशों को सीधा कर दिया, ना कोई इनका व्लॉग आता है, ना कोई पॉडकास्ट आती है, ना कोई किताब है जिसमें उन लोगों की दास्तानें हो, और इन लोगों की जिंदगियां तब्दील करने में जिस शख्स का बड़ा किरदार होता है उसका भी कोई नाम नहीं जानता। इसलिए मैं कहता हूं तबलीग से ज्यादा इखलास वाला काम शायद मार्केट में है नहीं। मेरे हाथ में तो 2 आदमी भी मुसलमान होंगे अगले दिन मीडिया पे खबर आई भी होगी, हालांकि वो किए किसी और ने होंगे, आके हमारे हाथ में हो गए होंगे। तो तबलीग का काम में इखलास एंड है भाई। तो बहुत लोगों की जिंदगियां बदली हैं, हम खुद जो आज यहां दीन की खिदमत कर रहे हैं उसमें भी तबलीग का दखल है। तबलीगी जमात आई थी उसमें एक आलिम थे, उन्होंने मुझे घेरना शुरू कर दिया। खैर तो वो शुरू में कोल्ड ड्रिंक चाय वाय पिलाते हैं, उसके पीछे उनके वो रिश्वत होती है वो चाय नहीं होती, वो हलाल रिश्वत होती है, उसका मकसद कुछ और होता है। तो क्या है, क्या कह रहा था यार फिर? हाँ, 6 महीने तक उसने अपने आप को बंद किया। तो कह रहा है मैं इतना तबीयत खराब हुई, मैंने कहा मर जाऊंगा बस, 6 महीने बाद नशा खत्म। कह रहे उस कुव्वत इरादी का मुझे फायदा इतना हुआ कि अब मैं जो चाहे खाऊं और जो चाहे छोड़ दूं, क्योंकि मैंने देखा उसकी को मोटा हो रहा था ना खा खा के। कह रहे मेरे लिए अपने आप को दुबला करना कोई मसला नहीं है, मैंने इतनी बड़ी कुर्बानी दी है, मैं जब चाहूंगा रोटी चावल आलू छोड़ दूंगा, कह रहे मेरे हाथ में है। क्योंकि लोग वजन घटाना चाहते हैं, उनसे डाइटिंग ही नहीं होती, आज फैसला करेंगे ये पराठे छोड़ देंगे फिर कल खाना शुरू कर देंगे, 4 दिन हो गए। तो उसकी कुव्वत इरादी इतनी मजबूत, कह रहा है अब मुझसे जो चाहे करवा लो मैं वो कर लेता हूं। एक दफा किसी ने पकड़ लिया, पड़ के कूटा चंद डाकुओं ने, मारा पीटा उससे कुछ उगलवाने के लिए, नहीं बोला उसने, कह रहा मुझे ऐसा लग रहा था कुछ गुदगुदियां कर रहा है मेरे। तो रोजा एक दिन रखना एक दिन नागा, एक दिन रखना एक दिन नागा, ये नफ्स पे बहुत गिरा गुजरता है ये अमल, लेकिन इससे इंसान की कुव्वत इरादी बहुत मजबूत हो जाती है। तो इसलिए इस तकल्लुफ में मत रहा करो कि नमाज में मजा आ रहा है या मजा नहीं आ रहा, रोजे में मजा आ रहा है या मजा नहीं आ रहा। और मैं आपको शर्तिया कहूं, इस नीयत से नमाज पढ़ना शुरू कर दी ना कि मजा आए ना आए, अल्लाह की कुदरत होती है आना शुरू हो जाता है। सिर्फ उनको नहीं आता जो ये सोच के पढ़ते हैं कि मजा क्यों नहीं आ रहा, उनको नहीं आता। तो इसी तरह मां बाप की खिदमत है, बाज़ दफा बोझ होती है इंसान के ऊपर, भाई छोड़ो किसका हुक्म है, अल्लाह का हुक्म है। घर वालों को टाइम देना, बीवी बच्चों को, ये भी बड़ा मसला है, लोग टाइम नहीं देते। जो लोग अपने बच्चों को टाइम नहीं देते ना वो बच्चों की मोहब्बत से महरूम, बच्चों की मोहब्बत से बोलो महरूम। मैंने ऐसे ऐसे बेचारे बुड्ढे देखे हैं, बच्चों से लिंक ही नहीं था उनका। एक साहब ने बताया मेरे बच्चे ऐसे बड़े हो रहे हैं यूं करके, क्योंकि कहते हैं मैं जब सुबह ऑफिस जाता हूं तो वो सो रहे होते हैं, जब ऑफिस से वापस आता हूं तो वो सो चुके होते हैं। तो एक दिन मैंने देखा था इतने थे, अब मुझे थोड़े से, जो मुल्क से बाहर रहते हैं 2-2 साल के बाद आते हैं उनके साथ क्या होता है। एक साहब 2 साल के बाद आए, जॉब थी उनकी बाहर, दरवाजा नॉक किया तो बच्चा आया, अम्मी से कहते हैं अम्मी कोई साहब आए हैं मुलाकात के सिलसिले में। समझ रहे हो क्या जिंदगी है भाई। तो अल्लाह का हुक्म समझ के बच्चों को वक्त दे दो। आपको अगर अच्छे नहीं लग रहे ना थोड़े दिन बैठो। हमारे एक दोस्त ने कोविड में ना, उनके सफर बहुत होते थे पूरी दुनिया में ट्रेवलिंग, कोविड के दिनों में कहीं सफर रहा नहीं ना, मजबूरन घर में बैठना पड़ा, थे भी मदीना मुनव्वरा में है। तो उनके मैसेज आया, उनसे मेरी फोन पे बात हुई, मैंने कहा और टाइम कैसा गुजर रहा है। कह रहे अल्हम्दुलिल्लाह घर वालों के साथ हूं, काफी मुझे अच्छे लोग लगे ये लोग जो है ना, मैं जैसा समझ रहा था वैसे नहीं है, काफी अच्छे लोग हैं। अपनी बीवी बच्चों के बारे में कह रहे हैं कि काफी मुनासिब लोग है, कह रहे टाइम ही नहीं मिल रहा था इनके पास बैठने का। तो अल्लाह की खातिर घर वालों को टाइम दे दो मेरे भाई, थोड़ा सा अब्बा अम्मा को टाइम दे दो, रिश्तेदारों से हेलो हाय कर लो, कुछ सदकात और खैरात ना चाहते हुए भी कभी कभार کر دیا کرو. مہینے میں کچھ اماؤنٹ تو ہر مسلمان کو صدقہ کرنی چاہیے, وہ تو نکالنی ہی نکالنی ہے. کچھ کبھی کبھار چھکا بھی لگا دیا کرو. کیا لگا دیا؟ چھکا. ایسا صدقہ کر دیا کہ تھوڑا سا دل پہ آ رہے چلے یار یہ تو کچھ زیادہ ہو گیا. میں نہیں کہہ رہا ہمیشہ کرو, کبھی کبھار ایسا صدقہ کر دو کہ دل پہ تھوڑے سے آرے چلے آرے کہ یار یہ تو زیادہ ہو گیا, میرا بنے گا کیا. یار ابو طلحہ انصاری ہیں رضی اللہ عنہ, قرآن کی آیت نازل ہوئی لن تنالوا البر حتی تنفقوا مما تحبون, کہ جب محبوب چیز جب تک صدقہ نہیں کرو گے نیکی کی حقیقت کو نہیں پہنچ سکتے. تو وہ آئے عرض کیا یا رسول اللہ میں نے اپنے دونوں باغ جو سورس آف انکم تھی وہ صدقہ. کیا خیال ہے بھائی, اتنی باغ پہ محنت کی اور سورس آف انکم. انکم صدقہ کرنا آسان ہوتا ہے, سورس آف انکم صدقہ کرنا بہت مشکل ہوتا ہے کہ اپنی چلتی ہوئی دکان دے دو. اور بھی ان کا ہوگا روزگار, بچوں کو بھی تو پالنا ہے, لیکن پھر بھی یہ صدقہ آسان تھوڑی ہے. نبی نے کیا فرمایا, واہ واہ ذاک مال رابع, یہ تو بہت مہنگی چیز ہے. لیکن آپ نے ان کا جذبہ دیکھا, وہ توڑے ہوئے تھے. تو آپ نے بھی کیا فرمایا, اپنے چچا زاد بھائیوں کو دے دو کیونکہ وہ غریب تھے. یہ وہ ریلیشن سمجھ میں آیا کہ نہیں آیا؟ گورا دے گا اپنے چچا زاد بھائیوں کو ہیں؟ اگر بالفرض کہیں سے نکل بھی آئے چچا زاد بھائی تو دے گا؟ نہیں دیتا ہے ہی نہیں چچا. اسلام ریلیشن پہ بلیو کرتا ہے بھائی, ریلیشن میں اپنے, اور پھر ریلیشن میں خونی ریلیشن, بلڈ ریلیشن. قرآن کیا کہتا ہے, وَأُولُو الْأَرْحَامِ بَعْضُهُمْ أَوْلَى بِبَعْضٍ فِي كِتَابِ اللَّهِ. دیکھو انصار اور مہاجرین سے بڑا کوئی رشتہ نہیں ہو سکتا. انصار نے مہاجرین کے لیے جو قربانی دی ہے اس کی تاریخ میں کوئی مثال نہیں ملتی. آج کوئی مہاجر ہجرت کر کے آئے ظلم ستم کی وجہ سے, ہم صرف اس کو ٹھکانہ دے دیں تو بڑا کمال سمجھا جاتا ہے. غیر قوم کا آدمی تھا, اپنے ملک سے آیا, ہم نے ٹھکانہ دے دیا. اول تو گورنمنٹ ٹھکانے دے رہی ہوتی ہے, پرسنلی لوگ پرسنلی تو یہ کام کر نہیں رہے ہوتے. صحابہ نے صرف ٹھکانہ نہیں دیا, اپنے کاروبار میں شریک کر لیا کہ آج سے آدھا کاروبار آپ کا ہی ہے. یہ بہت بڑی دل گردے کی بات ہوتی ہے اتنے. لیکن اس کے باوجود بھی قرآن نے کیا کہا کہ انصار مہاجرین کا رشتہ اپنی جگہ, لیکن اولو الارحام جو خونی رشتے ہیں وہ سب سے پہلے ہیں. مہاجر صحابہ کو, انصار صحابہ کو سمجھایا کہ تمہارا جو بلڈ ریلیشن ہے وہ مہاجروں کے رشتے سے زیادہ, اور مہاجروں کا جو انصار سے رشتہ ہے اس میں جو ان کا بلڈ ریلیشن کا رشتہ زیادہ ہے, اتنی اہمیت ہے اسلام میں. تو یہ مزہ آئے یا نہ آئے کس کے حکم پہ کرنا ہے بھائی؟ اللہ کے حکم پہ. نبی صلی اللہ علیہ وسلم نے فرمایا, یہ سارے میں ان اسکالرز کے خلاف بات کر رہا ہوں جو اباحت پسندی کی طرف جا رہے ہیں. یہ بھی جائز ہے وہ بھی جائز ہے, بھائی آسان مت بناؤ دین کو اپنی طرف سے. جتنا اللہ نے آسانی رکھی ہے وہ ٹھیک ہے, جو اللہ نے نہیں رکھی وہ ٹھیک نہیں ہے. آپ دیکھو ٹرینوں میں لوگ بیٹھے بیٹھے نماز پڑھ رہے ہیں, ان سے بولو بھائی کھڑے ہو کے نماز پڑھو. کہتے ہیں اسلام میں آسانی ہے. ہے اتنی جتنی اللہ نے دی ہے. فرض نماز کھڑے ہو کے ہوتی ہے, قبلے کی طرف رخ کرنا پڑے گا آپ کو. جہازوں میں نمازیں چھوڑ رہے ہیں بھائی, سفر ہے بھائی, چھوڑنے کی کہاں اجازت ہے؟ میدان جنگ میں اجازت نہیں ہے تو جہاز میں کہاں سے اجازت ہو گئی؟ تو ہر آدمی کا اخپل طریقے سے, جہاں مشکل ہونا وہاں نماز پڑھنے کا مزہ ہے. نمازی کا پتہ جب چلتا ہے بھائی, جب مشکل ہو. ہم جب کینیڈا امریکہ کا سفر ہوتا ہے نا, جاتے ہوئے ایک آدھ نماز آتی ہے, کیونکہ جس سمت میں سورج چل رہا ہے اسی سمت میں ہم سفر کر رہے ہیں. واپسی پہ ٹھکا ٹھک نمازیں آ رہی ہوتی ہیں. 18-20 گھنٹے کا سفر اور مسلسل نماز پہ نماز, نہ سو سکتے ہیں, ہر وقت وضو کی فکر کہ بھائی جہازوں کے واش روم میں وضو کرنا بھی آسان نہیں ہوتا. پھر میرا ایک معمول ہے, آپ کا کبھی جہاز کا سفر ہو یہ پلے باندھ لو, جہازوں میں جب آپ وضو کرتے ہو نا واش روم میں جا کے, نیچے گیلا بہت ہو جاتا ہے. نمازی لوگ کیا کرتے ہیں, وضو کر کر کے نکلتے رہتے ہیں اور کیچڑ اور تالاب بنا دیتے ہیں. ایک پائلٹ نے بتایا کہ جا رہے تھے جہاز میں, سب وضو کر کر کے نکل رہے تھے, پورا کیچڑ کیچڑ ہو گیا, جہاز گندا ہو گیا. تو تبلیغی اکابر کی طرف سے یہ ہدایات نہیں ہے. تو اس میں کیا کرنا ہے بھائی, وضو ایئرپورٹ پہ کر لیں آپ. کہاں کر لیں وضو؟ میں یہی کوشش کرتا ہوں بھائی, واش روم وغیرہ سے پہلے فارغ ہو جاؤ تاکہ جہاز میں وضو کرنے کی نوبت ہی نہ آئے, کیونکہ ان کا سارا نظام اس سے خراب ہوتا ہے, متاثر ہوتا ہے. वजू आप एयरपोर्ट पे ही कर लें, हत्ता इम्कान कोशिश करें एयरपोर्ट पे नमाज पढ़ लें आप, डिले ना करें उसको आप। और अगर फिर भी मजबूरन वजू करना पड़ जाए जहाज में, तो मैं क्या करता हूं, मेरा मामूल है कम से कम पानी इस्तेमाल किया जो नीचे गिरा है, कहते हुए थोड़ा अजीब सा लग रहा है लेकिन ये किया करो, टिश्यू से लेके अपने हाथ से पूरा मैं नीचे का फर्श साफ करता हूं, ताकि ऐसा ना हो जहाज का जो अमला है वो बोले कि यार नमाजियों की वजह से हमारी सारी सर्विस क्या हो जाती है, खराब, क्योंकि कुछ ना कुछ छींटे नीचे पड़ेंगे और नए आने वाले को तकलीफ होगी, क्या कीचड़ बना के चले गए मौलाना साहब, कोई गोरा कीचड़ बना के जाता नहीं है, लिबरल लोग कीचड़ ही है, जब भी नमाजी आएंगे कीचड़ कीचड़, तो थोड़ी सी हिम्मत कर लो। अपने साथियों को भी कहता हूं भाई जो भी वॉशरूम में जो जाएगा वजू करेगा तो टिश्यू से लेके पूरा फर्श, क्या ये नहीं कह रहे कि वो उसमें घुस जाए, वो तो वैसे ही साफ होता है, फर्श को अच्छी तरह क्या करें नीचे का साफ करें, उसके बाद हाथ अच्छी तरह धो लें आप, थोड़ी सी टेंशन होगी थोड़ी सी हिम्मत होगी लेकिन साफ सुथरा रहेगा। जहाज के अमले को ये एतराज नहीं होगा कि यार हमारा वॉशरूम गंदा कर दिया इन्होंने, ये क्या मुसीबत में डाल दिया हम लोगों को। तो खैर, तो ये भाई ये टेंशन तो लेनी पड़ेगी ना, ऐसे फ्री फोकट की नमाज तो कुछ भी काम नहीं है, तो चलो नमाज पढ़ लेते हैं टाइम अच्छा गुजर जाएगा, ये तो बहुत से लोग कर लेते हैं। नमाज का पता बीमारी और सफर में चलता है, बीमारी और सफर में चलता है कि ये नमाजी है या नहीं। बीमार हो गए अब तहारत मुश्किल हो रही है, भाई छोड़ो यार ये कर दो, तयम्मुम कर लेंगे भाई, तयम्मुम जब जायज है, जब पानी का इस्तेमाल मुमकिन ही ना हो, आप बिस्तर पे टब में पानी मंगवा के वजू कर लो आप, और मजबूरी में दो नमाजें इकट्ठी भी पढ़ सकते हो, यानी जोहर को आखिरी वक्त में पढ़ो और जैसे ही असर का वक्त दाखिल हो असर पढ़ लो, इस तरह से दो नमाजें इकट्ठी कर लो। तो जितनी अल्लाह ने इजाजत दी है उतनी तो होगी मेरे भाई, जितनी अल्लाह ने नहीं दी आपको अपनी तरफ से नहीं करनी, वो टेंशन आपने लेनी है और मुझे और आपको वो टेंशन लेनी पड़ेगी। तो मैं ये बता रहा था कि हमारे जो इस एक लिबरल किस्म के स्कॉलर्स आ रहे हैं, तो जब ये जदीद तबके को देखते हैं कि इनसे ड्रामे फिल्में छोड़ना बहुत मुश्किल है, तो ड्रामे फिल्में लीगल कर दिए, इनसे मखलूत माहौल से बचना मुश्किल है, तो वो सब लीगल होती चली जा रही हैं। तो दो चीजों में समझौता नहीं हो सकता जो असल में बयान कर रहा था। पहली बात, मकासिद शरीयत जो हैं उनमें समझौता नहीं हो सकता। मकासिद शरीयत में मैंने बताया कि जिना से बचना जरूरी है और शराब से बचना जरूरी है, नमाज पढ़ना जरूरी है। हाँ, जो जराए है ना, जराए वो जमाने के हिसाब से चेंज होंगे, उनको चेंज ना करना इस्लाम की मुखालफत है। जराए किसे कहते हैं, मकासिद तक पहुंचने का जरिया। समझ में आ रही है बात कि नहीं आ रही है? मकसद तक पहुंचने का बोलो जरिया। मिसाल के तौर पर शरीयत ने हमें नमाज से पहले वुजू करने का हुक्म दिया है। नबी सल्लल्लाहु अलैहि वसल्लम बैठ के वुजू किया करते थे, नबी सल्लल्लाहु अलैहि वसल्लम लोटे से वुजू किया करते थे। तो क्या लोटा मकसूद है? भाई लोटे से इसलिए करते थे कि वो एक जरिया है, आसानी हो जाती है उससे, या बर्तन से, लोटे से नहीं, एक बर्तन से करते थे। अब शावर आ गए, बाल्टियां आ गई, मग्गे आ गए, नलके आ गए, अब आप कहीं मैं लोटे से ही वुजू करूंगा क्योंकि लोटे से वुजू करना सुन्नत, तो ये शरीयत पे ज्यादती हो जाएगी। ये शरीयत पे क्या हो जाएगी? ज्यादती। भाई नबी भी इसलिए बाल्टी बर्तन से कि उस जमाने में बर्तन का रिवाज था। नबी सल्लल्लाहु अलैहि वसल्लम तबलीग के लिए ट्रेन या जहाज पे कभी गए हैं? हैं भाई? नबी सल्लल्लाहु अलैहि वसल्लम तबलीग के लिए गधे पे गए हैं या घोड़े पे गए हैं, ऊंट पे गए हैं? अब आप कहो कि मैं भी तबलीग के लिए जाऊंगा, अमरीका जमात जाएगी गधों पे बैठ के, तो क्या ख्याल है भाई, पहुंच जाएगी वो जमात? वो नहीं पहुंचेगी। गधे पहुंच जाएंगे, हो सकता है, वो नहीं पहुंच पाएगी। तो भाई गधा मकसद थोड़ी है, जरिया ही मकसद है। मौलाना अबुल हसन अली नदवी रहमतुल्लाह अलैह बहुत ही जीरक खानदानी आलिम गुजरे हैं, बहुत दूरंदेश आलिम थे। तबलीगी जमात में अरबों में रियाजुस सालिहीन लाने वाले वो हैं। वो कहते थे कि अरब लोग का मयार बहुत ऊंचा है हदीस के मामले में, तो वो फजाइल अमाल के बजाय रियाजुस सालिहीन। हमारी भी यही राय है कि रियाजुस सालिहीन होनी चाहिए, वो सबके लिए एक्सेप्टेबल है। बाकी फजाइल अमाल पे जो ऊट पटांग इल्जामात लगाए जाते हैं वो इल्जामात बहरहाल गलत हैं, लेकिन जब काम पूरी दुनिया में फैल गया है तो रियाजुस सालिहीन की हदीसें, वो उनकी किसी हदीस पे ज़ौफ का इल्जाम नहीं है। एक आध रिवायत है जिसके कहा गया, वो भी बिल्तफाक नहीं, जबकि फजाइल अमाल की तो बहुत सारी हदीस में शेखुल हदीस ने खुद लिखा है कि ये ज़ईफ हदीसें हैं। तो हैं वो सही हदीस की ताईद में, वो कोई गुमराही नहीं फैला रही है। लेकिन भाई जब एक चीज ज्यादा मुस्तनद है और काम फैल गया सबके लिए एक्सेप्टेबल है तो वो ज्यादा बेहतर है। खैर ये तबलीग वालों का मसला है, वो क्या करते हैं। तो अब क्या है, मौलाना अबुल हसन अली नदवी रहमतुल्लाह अलैह ने तबलीग को भी बहुत मुतारिफ करवाया अरबों में, बहुत उनकी खिदमात है। वो ये कहा करते थे कि मकासिद पे कभी भी समझौता मत करो, जो जमाने के तब्दील होने से जो शरीयत में मकसूदी हकाम है ना, उनको भी अगर तब्दील कर दिया तो वही हशर होगा हमारा जो यहूदी और ईसाइयों का हुआ, उनका दीन आज महफूज नहीं है। इश्तिहाद कर करके ना, ये भी जायज है, ये भी जायज है, ये भी हलाल है, वो भी, वो अकल से सोचते हैं। औरत को तलाक का राइट दे दिया उन्होंने, विरासत के हकाम में तब्दीली कर दी कि आप अपनी औलाद को नहीं देना चाहो तो किसी और को भी दे दो, जब आपकी जायदाद है आप नहीं देना चाहते। इस्लाम तो कहता है नहीं भाई, आप वसीयत कर ही नहीं सकते औलाद को महरूम करने की। बहुत सारे हकाम है, वो आपकी अकल में आए या ना आए, फॉलो किसको करना है, इस्लाम को करना है। तलाकें दे दी हैं, बस अल्लाह का हुक्म है, चाहे समझ में आए ना आए, अलहदगी हो गई। और भी बहुत सारे हकाम है, रोजा रखना है रमजान का। मैं जब ये मसला बयान करता हूं ना कि मजदूर पर भी रमजान का रोजा वाजिब है, तो वहां भी हमारे लिबरल लोगों की चीखें निकल जाती हैं। लिबरल लोग कहते हैं खुद मजदूरी करके रोजा रखो ना, खुद तो रीवो में एयर कंडीशन ऑन करके बैठ के रोजा रखते हैं और मजदूरों को कह रहे हैं कि शदीद गर्मी भी हो और बेतहाशा प्यास भी हो, दिन लंबा भी हो और मेहनत मजदूरी करनी भी हो और रमजान का महीना आ जाए तो मजदूर पर भी रोजा रखना बोलो वाजिब है, शरीयत का मसला यही है। हाँ मुसाफिर है तो फिर छोड़ सकता है। तो अब ये हमारे लिबरल लोगों की चीखें निकलती, मैंने जब ये मसला बयान किया लोने का खुद रखो ना पता चले, खुद रखो ना पता चले, मुझे पता है मैं खुद रखूंगा तो पता चलेगा, लेकिन अगर मैं मुश्किल में आके अल्लाह ना करे मैं रोजा छोड़ दूं तो मेरे छोड़ने से रोजा छोड़ना हलाल नहीं हो जाएगा। किसी मौलवी के गुनाह करने से गुनाह हलाल थोड़ी हो जाता है, क्योंकि अल्लाह ताला ने रोजा छोड़ने की इजाजत मरीज को दी और मुसाफिर को दी, मजदूर को नहीं दी है। क्योंकि हार्ड वर्किंग और सॉफ्ट वर्किंग इसका कोई मैयार थोड़ी है, कोई ज्यादा मेहनत करता है कोई कम मेहनत करता है, कोई बेरोजगार है सारा दिन घर में पड़ा रहता है, कोई ट्रैवलिंग है, यानी किसी को मेहनत करनी पड़ती है। तो अल्लाह ने एक उसूल बयान कर दिया, भाई मरीज और मुसाफिर नहीं छोड़ सकता, तो मजदूर रात को मेहनत करे, रात को नहीं कर सकता, दिन में अगर मजबूरी है तो रोजा रखना पड़ेगा उसको, क्योंकि हम ऐसा बेलगाम इज्तिहाद कर नहीं सकते ना। उलमा बयान करते हैं इज्तिहाद और कयास वहां होता है जहां नस मौजूद नहीं होती, जहां नस मौजूद है शरीयत का हुक्म मौजूद है वहां इज्तिहाद का दरवाजा ही बंद। फिर तो यहूदी और ईसाइयों में, बल्कि यूनाइटेड नेशन का लॉ बन जाएगा ये, यूनाइटेड नेशन वाले तो अपनी अकल से फैसला करते हैं। आप कह सकते हैं वो तो बेचारा मर जाएगा रोजा रखेगा तो शरीयत ने उसमें नस मौजूद है कि सबसे पहले जान बचाना फर्ज है, तो रोजा रखे, बेहोश होने का खतरा हो, बीमार होने का खतरा हो तो रोजा तोड़ दे। वो जब खतरा हो ना कि मैं बीमार हो रहा हूं, हालत गैर हो रही है, तो तोड़ दे रोजा। जब तक ऐसी कंडीशन खतरनाक नहीं हो जाती तो रोजा छोड़ नहीं सकता। सिर्फ प्यास की शदीद शिद्दत या भूख की शदीद शिद्दत की बेस पे रोजा तोड़ भी नहीं सकता। जब आपको याद है हीट स्ट्रोक हुआ था कराची में, इंतहाई शदीद गर्मी थी, बहुत से लोगों ने रोजे तोड़ दिए। तो हम यही कहते थे कि भाई आपको क्या मरने का खतरा हो गया था, वो कहते हैं नहीं हमें कोई खतरा नहीं था मरने का, शुगर इतनी लो हो गई थी कि आपको बेहोश होने का खतरा, कह रहे नहीं क्यों तोड़ा, मुझे बर्दाश्त नहीं हो रहा था, बहुत शदीद प्यास लग रही थी। हमने कहा भाई आपको 60 रोजे कफारे के तौर पर रखने पड़ेंगे। अब वो कहते हैं क्या अल्लाह इतना जालिम है, अल्लाह को तरस नहीं आ रहा, हमसे बर्दाश्त नहीं हो रहा। भाई अल्लाह ने हुक्म दिया बर्दाश्त करना पड़ेगा, किसी को ज्यादा प्यास लगती है किसी को कम प्यास लगती है, इसका कोई मैयार नहीं है शरीयत में। शरीयत में यही है, बीमार होने का गालिब गुमान हो या मौत का गालिब गुमान हो तो तोड़ सकते हो, जब तक मौत या बीमारी का खतरा नहीं है बर्दाश्त करना पड़ेगा आपको। ये नहीं कि बहुत ज्यादा प्यास लग रही है तो वो कफारा लाजिम होगा आपके ऊपर। एक मौलाना साहब ने मसला बयान कर दिया, अब अहले हदीस आलिम थे, मैं नहीं कह रहा सारे अहले हदीस होते हैं, लेकिन अहले हदीस आलिम में कोई एक राय नहीं होती, हर आलिम की अपनी एक कोई राय होती है, तो हम किसी पूरी जमात पर कोई हुक्म लगा नहीं सकते। पिछले साल एक अहले हदीस आलिम से मसला किसी ने पूछा कि दूध पिलाने वाली औरत रोजा छोड़ सकती है या प्रेगनेंट प्रेगनेंसी में औरत रोजा छोड़ सकती है? उन्होंने फरमाया हाँ छोड़ सकती है क्योंकि मजबूरी है। भाई कहां से निकाल लिया कि प्रेगनेंसी में दूध या दूध पिलाने वाली औरत रोजा छोड़ सकती है? ये कोई बीमारी थोड़ी है, प्रेगनेंसी ना होना बीमारी है, तभी तो इलाज हो रहा होता है, प्रेगनेंसी होना तो नेचुरल है। उन्होंने कहा दूध पिलाने वाली औरत भी रोजा छोड़ सकती है? नहीं छोड़ सकती रोजा, जब छोड़ सकती है जब दूध पिलाने से उसको चक्कर आ रहे हो। समझ में आ रही है बात? चक्कर आना एक बीमारी है, फिर छोड़ सकती है। अगर कोई दूध पिला रही है चक्कर नहीं आ रहे तो पिलाने पड़ेंगे, यानी उसको रोजा नहीं छोड़ सकती। या रोजा छोड़ के दूध खत्म हो रहा है, बच्चे की जान को खतरा हो गया है, तो फिर भी छोड़ सकती है रोजा अपनी जान या बच्चे की जान बचाने के लिए। लेकिन बच्चे की जान को भी खतरा नहीं है, कोई चक्कर भी नहीं आ रहे, तो सिर्फ दूध पिलाने से कुरान में या हदीस में कहीं नहीं मिलता कि औरत दूध पिलाने वाली रोजा छोड़ सकती है। आपका बेलगाम इश्तिहाद है। हमने बहुत सी औरतों को देखा है, फीड कराती हैं बच्चों को फिर भी रोजे रखती हैं, पूरे पूरे कुछ भी नहीं होता उनको। इसी तरह प्रेगनेंसी में रोजा छोड़ने से, रोजा रखने से अगर नुकसान हो रहा है, बीमारी हो रही है, फिर एक अलग बात है। अगर बीमारी नहीं हो रही तो प्रेगनेंसी बजात खुद ऐसी चीज नहीं है जिसकी वजह से रोजा छोड़ना जायज हो। अब बात खवातीन कहती हम जब बच्चे को दूध पिलाती हैं और रोजा रखें तो भूख बहुत शदीद लगती है। वही बात है, शदीद भूख रोजा छोड़ने का उजर नहीं है, क्योंकि रोजा जब आप रखेंगे तो किसी को कम भूख लगेगी, किसी को शदीद लगेगी, किसी को बहुत शदीद लगेगी। तो ये सब आजकल के बेलगाम इश्तिहाद हैं, ऐसे स्कॉलर से बचें, तमाम दवाएं बच्चों की पहुंच से दूर रखें। मैं बात को दो मिनट में जल्दी से कंप्लीट कर लूं। तो शरीयत में क्या है? मकासिद पे समझौता, बोलो नहीं है, जराए पे समझौता, जराए लचकदार। तो अबुल हसन अली नदवी रहमतुल्लाह अलैह फरमाया करते थे, मकासिद पे कोई समझौता मत करो, जराए में इतनी लचक पैदा कर दो कि जिस वक्त जो तरीका सूटेबल लग रहा हो फौरन इख्तियार करो। ये मत देखो कि सहाबा ने ये तरीका इख्तियार किया या नहीं किया, हमारे बुजुर्गों ने ये तरीका इख्तियार किया या नहीं किया। तभी तो देखो जब इलेक्ट्रॉनिक मीडिया आया, जो उलमा इलेक्ट्रॉनिक मीडिया में आ गए वो आगे निकल गए, और जो ये कहने लगे हमारे बुजुर्गों ने तो कैसेट के जरिए इस्लाम नहीं फैलाया, हमारे बुजुर्गों ने तो यूट्यूब के जरिए इस्लाम नहीं फैलाया, वो बेचारे मार्केट से शार्ट। इसी में ये है कि भाई यूनिवर्सिटी में जाना, जहां मखलूत माहौल हो बयान करना, भाई यूनिवर्सिटी में जाके बयान करना ये मकसद नहीं है, जरिया मकसद है। मकसद क्या है? दीन को फायदा हो। तो अगर ये इस तरह से दीन को फैलाने का मौका मिल रहा है तो ये मौका जाया मत करो, आप जाया मत करो ये मौका। तो जराए इतने लचकदार होने चाहिए कि जो जो भी तरीका इख्तियार कर ले अपने आप जर्फ उसके लिए बड़ा रखो। कुछ लोग क्या करते हैं, बादशाहों से मिलते हैं, उनको हदीये देते हैं। उनका मकसद क्या होता है? इनके दिल नरम हो, दीन की तरफ आए, मुल्क का निजाम ठीक हो। अगर उनकी नीयत तबलीग है, ठीक है बिल्कुल, उस पर यह कहना दरबारी लोग हैं, सरकारी मुल्ला है, दरबारी मुल्ला, भाई कोई एक तरीका मुतय्यन नहीं है, जिसको जो तरीका सूटेबल लग रहा है वो तरीका इख्तियार करे। तबलीग वाले बाद दफा क्या करते हैं, दावत देते ही नहीं है, सिर्फ खाना खिलाते हैं और निकाल देते हैं पतली गली से, चाय पिलाई, चलो भाई अस्सलाम वालेकुम, वालेकुम सलाम, कोई दावत नहीं है, कुछ भी नहीं, चाय का खामखा का खर्चा हो गया। लेकिन उनको पता होता है ये चाय जब उतरेगी ना मसाने में, जाने से पहले पहले, पास होने से पहले पहले अपना असर दिखाएगी। इंसान की नेचर है, थोड़ा सा भी कोई किसी के साथ अच्छा सलूक करता है ना वो नरम हो जाता है। तो ये भी तबलीग है। अब आपको नबी ने कभी किसी को चाय पिलाई क्या? नबी चायां पिला के तबलीग किया करते थे है भाई? क्या नबी खजूरें खिला के तबलीग किया करते थे? उसको बोलेगा भाई नबी तबलीग करते थे, तबलीग का तरीका नबी को, जो देखो नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुफार को इतने हदीये दिए कि बाज मुखलिस सहाबा को भी इश्काल शुरू हो गया कि ये तो नए नए लोग हैं, इनको इतना इतना दिया जा रहा है और हम पुराने हैं। तो आपने क्या फरमाया? वो अरब थे, उनके सरदारों के दिल को नरम करना था, भाई तुम तो अपने हो, मैं तुम्हारे साथ हूं, मैं मदीना में तुम्हारे साथ रहूंगा, तो ये नए नए लोग हैं, इनको हम इकराम करेंगे तो ये इस्लाम की तरफ आएंगे। तो कभी हदीये देके, कभी दीन की तबलीग हदीये देने से होती है, कभी महरूम करने से होती है। सजा दो उसको, एक बच्चा नमाज नहीं पढ़ रहा, नाश्ता बंद कर दो, हो सकता है नमाज पढ़ना शुरू कर दे वो, ठीक है कि यार नाश्ता ही गया मेरा। तो कभी माल रोक के तबलीग होती है, कभी माल दे के तबलीग होती है, कभी अच्छे अखलाक से बात करके तबलीग होती है, कभी डांट टपट करके तबलीग होती है, कभी इंग्लिश बोल के भी होती है। ये भी अजीब बात है, आपको बताऊं मैं, आप हैरान हो गए इंग्लिश बोल के कौन सी तबलीग हो रही है, होती है। بعض دفعہ سامنے والا آپ کو جاہل سمجھتا ہے اور کہتا ہے یہ پینڈو ہمیں کیا اسلام سکھائے گا, آپ فش فش انگلش شروع. کہتے ہیں یار آپ بتاؤ کیا کہنا چاہتے ہو آپ. میں واقعہ سنا ہے نا, ابھی کینیڈا میں گیا, ایک مولانا صاحب مجھ سے ملے, بڑے دیسی سے دیسی سا لباس ان کا, وہ تو وہیں کے پیدا ہوئے ہوئے ہیں. تو کہتے ہیں میں نے بڑی عیاشی میں ٹائم گزارا, اس کے بعد اللہ نے مجھے ہدایت دی, 18-20 سال کی عمر میں ہی مجھے عقل آ گئی. ایک دھچکا لگا تھا زندگی میں, تو میں نے یو ٹرن لیا, تبلیغ میں وقت لگایا. کہتے ہیں اس کے بعد میں نے سوچا میں عالم بنوں گا, پوری زندگی دین کی خدمت کے لیے وقف. کہتے ہیں میں آ گیا پاکستان میں بنوریا مدرسہ ہے نا, وہاں میں نے پڑھا. کہہ رہے ایک دن ہم جمعرات کے چھٹی والے دن ہوٹل میں کھانا کھانے کے لیے نکلے, بڑا لگژری, ابھی ٹھیک ٹھاک مالدار آدمی تھے, کینیڈا میں پیدا ہوئے, یہ وہاں کا تو غریب بھی ہم سے زیادہ مالدار ہوتا ہے, تو یہ تھے بھی مالدار فیملی سے. کہہ رہے میری پگڑی شلوار قمیض, میں چلا گیا, ہوٹل والا کمبخت گھسنے نہیں دے رہا اندر, اور کہا کہ نہیں یہاں کوئی جگہ نہیں, حالانکہ کہہ رہے میں نظر آ رہی ہیں سیٹیں, کہہ رہے گھسنے ہی نہیں دے رہا اندر. ہم نے کہا بھائی کیا مسئلہ کیا ہے, تو کہہ رہے کسی نے آ کے بتایا, وہ ہوٹل مینیجر یہ کہہ کے گیا کہ بھائی یہ ان کے بس کا نہیں ہے, یہ افورڈ نہیں کھانا کھائیں گے, پیسے نہیں دے پائیں گے, اتنا مہنگا کھانا ہے آپ. کہہ رہے میں نے کہا مینیجر کو بلاؤ. پھر میں نے انگلش میں ٹھش پھش شروع کر دی, اور ہماری والی انگلش تو اینڈ واٹ آر یو ڈوئنگ ہوتی ہے نا, ان کی وہ انگلش ہوتی ہے سچی مچی کی انگلش ہوتی ہے. وہ کہہ رہے میں نے ٹھش پھش بولنا شروع کیا نا, اور اس کو اپنا وہ گولڈن کارڈ دکھایا جو انہی لوگوں کو ملتا ہے جن کے اکاؤنٹ میں ٹھیک ٹھاک پیسہ ہوتا ہے. تو جب ان کو دکھایا تو اس نے کہا آپ فری میں کھانا کھا کے جائیں ہمارے یہاں. اب بتاؤ وہ مینیجر اس کی بات سنے گا کہ نہیں سنے گا. اب یہ نماز 6 نمبر بیان کرے گا, سنے گا. تو بعض دفعہ دولت دکھانا بھی تبلیغ کا ذریعہ, کہ ہلکا نہیں لینا, ہلکا نہیں لینا. وہ کارڈ ہے میرے پاس جو تیرے باپ نے کبھی خواب میں بھی نہیں دیکھا ہوگا. تو وہ سنتا ہے, یہ بھی ہوتا ہے. تبھی نبی صلی اللہ علیہ وسلم پتا ہے کس کو سفیر بنا کے بھیجتے تھے ملکوں میں, جو پرسنالٹی وائز بڑے خوبصورت ہوتے تھے. صحابہ میں جن کی ایک بڑی خوبصورت پرسنالٹی ہوتی تھی ان کو بادشاہوں کے پاس آپ بھیجتے سفیر بنا کے کہ نبی کا پیغام لے کے جاؤ, تاکہ بادشاہ اس پرسنالٹی سے متاثر ہو. بھائی ہلکا پیغام نہیں. اب ایسی پرسنالٹی نہیں جائے گی جو میرے پاس آج آئی ہوئی تھی. میں مذاق کر رہا ہوں, بےچارا مجھ سے اچھا ہی تھا کہ میں انہوں سے کہا آدھے آئے ہوئے پورے آؤ گے تو میں ملوں گا بھائی آپ. تو خیر یہ بعض نوجوان بہت باریک ہوتے ہیں یار, کچھ وزن بڑھاؤ اپنا, کھاؤ, اور اوپر سگریٹیں بھی پی رہے ہوتے ہیں. تمہارے اندر ہے کیا؟ ایک لڑکا آیا نا, اتنا باریک ہو گیا تھا سگریٹ پی پی کے, اور مجھے کہہ رہے میرا رشتہ کرا دے. میں نے کہا دھواں نکلے گا, دھواں میں نہیں کراؤں گا, تیرے اندر جو گیا ہے نا وہ صرف دھواں ہی گیا ہے اب تک. تو یہ بھی ایک تبلیغ کا ذریعہ ہے. تو تبلیغ کے معاملے میں لچک بھرپور ہونی چاہیے, مقاصد پہ کوئی سمجھوتا نہیں ہونا چاہیے. اسی اسلام کو فالو کرنا ہے, اور اسی میں اللہ نے مٹھاس رکھی. اللہ عمل کی توفیق عطا فرمائے. سنتوں کے بعد انشاءاللہ تھوڑی دیر سوال جواب کا سیشن ہو. ایک چیز شیئر کرنی ہے آپ لوگوں کے ساتھ. تو یہ بول فلم آئی تھی, یاد ہوگا آپ کو, جس میں ایک ایکٹریس نے یہ ڈائیلاگ کہا تھا اپنے باپ کو, جو فلم میں ان کا باپ تھا, کہ جب کھلا نہیں سکتے تو پیدا کیوں کرتے ہو. اس مووی کا یہ کلپ میں نے دیکھا تھا, اور اس کے نیچے بہت زیادہ پازیٹو کمنٹس تھے کہ بالکل صحیح بات کی, بچے پیدا کرنے پہ زور لگایا ہوا ہے. اس فلم میں دکھایا گیا کہ غریب باپ ہے, بچے ہی ہو رہے ہیں, اور پھر جو بغاوت ہو رہی اولاد میں, اور پھر بیٹیاں باغی ہو رہی ہیں, پھر وہ باپ کو تانا دے رہی ہے کہ جب کھلا نہیں سکتے تو پیدا کیوں کرتے ہو. کئی سال ہو گئے, میں نے اس پہ بہت سخت ایک بیان ریکارڈ کروایا تھا کہ یہ اولاد کو باغی بنانے کی بھرپور کوشش ہے. کسی کو اللہ کشادہ رزق دیتے ہیں, کسی کی روزی تنگ کر دیتے ہیں. جس کی روزی تنگ کر دیں تو اولاد کو حکم ہے بھائی صبر شکر کرو, جتنا باپ نے کھلا دیا بس شکر ادا کرو. تو یہ تو آپ یعنی کہ بیٹی باپ کی آنکھوں میں آنکھیں ڈال کے یہ کہے کہ جب کھلا نہیں سکتے پیدا کیوں کرتے ہو, اس سے تو باپ کا تو کوئی حیثیت نہیں رہی نا اس کی. جو عقل وحی کی تعلیمات کے بغیر استعمال ہوتی ہے نا, وہ عقل بہت بڑی گمراہی ہے. اولاد کے اخلاقیات کو تباہ کرنا اس سے بڑا کوئی جرم ہو نہیں سکتا کہ اولاد کو, بیٹی کو باپ کے مقابلے میں لا کے کھڑا کر دیا اس فلم نے. اس سے کتنے گھروں میں بغاوتیں ہوئی ہوں گی. بھائی امیری غریبی ہمیشہ سے رہی ہے, غریب لوگ تھوڑا کمپرومائز کر کے بچوں کو کھلا دیتے ہیں, ایک روٹی کے دو حصے کر دیتے ہیں. نبی صلی اللہ علیہ وسلم کی خدمت میں خاتون آئی جن کی دو بیٹیاں تھیں. آپ نے اس کو کھجور دیا. اس خاتون کو, بیچاری غریب خاتون تھی, اس نے آدھی کھجور اپنی ایک بیٹی کو دے دی, آدھی دوسری, خود نہیں کھایا. خود کھاتی تو وہ آدھی بھی نہیں ملتی, غریبی تھی نا وہ. ہمارے نبی نے تو تانا نہیں دیا, جب کھلا نہیں سکتی دو بچیاں کیوں پیدا کر لیں. بلکہ آپ نے فضیلت سنائی کہ جس کو اللہ نے بیٹیاں دی اور اس نے اپنی طرف سے جو ان کی تربیت ہو سکتی ہے, حدیث کا مفہوم پیش کر رہا ہوں, تو میں اس کے لیے جنت کی ضمانت دیتا ہوں, ضمانت لیتا ہوں. اور آپ نے فرمایا کن لہو حرزم من النار, وہ بیٹیاں اس کے اور آگ جہنم کے درمیان رکاوٹ بن جائیں گی. تو بیٹیاں پیدا کرنے کی بھی فضیلت ہے, پالنے کی بھی فضیلت ہے, چاہے امیر ہو چاہے غریب ہو. غریب ہو تو آدھی آدھی کھجور دے دو. یہ ڈاکٹروں کا مسئلہ ہے کہ اتنے پروٹین چاہیے, اتنے گلوکوز چاہیے, یہ ڈاکٹروں کے مسائل ہیں. کرو ڈاکٹروں کی ہدایات پر عمل اگر پیسے ہیں. پیسے نہیں ہیں تو اللہ کے قانون ڈاکٹروں کے محتاج نہیں ہے. ہم نے ایسے لوگوں کو دیکھا ہے, کچھ بھی نہیں ہے, سو سو سال جیتے ہیں. تو اب ہمیں شریعت تو یہ سکھاتی ہے بھائی, کوئی امیر ہوں گے کچھ غریب ہوں گے, نسل اس بیس پہ روکنے کی اجازت نہیں ہے کہ آپ کے پاس پیسے نہیں ہے. نحنو نرزقکم ایاہم, اللہ کہہ رہا ہے میں کھلاؤں گا, روزی دوں گا, کسی کو زیادہ کسی کو کم, وہ میری مرضی ہے, وہ میرے پہ چھوڑ دو. بچہ پیدا ہوتا ہی ماں کی چھاتیوں میں دودھ آتا ہے. اللہ بتاتا ہے کہ بھائی میں غافل نہیں ہوں, نظام ہے میرا ایک. تو میں نے اس پہ بیان کیا تھا اور میں نے کہا کہ اس ایکٹریس نے بہت بڑا جرم کیا ہے. بہت غلط الفاظ ہے. اچھا نیچے کمنٹس کیا ہیں, غیر مسلموں کے کمنٹس ہیں کہ یہ فلم مسلمانوں کو دیکھنی چاہیے, یعنی ان کا خیال ہے کہ مسلمان کھسک گئے ہیں. حقیقت پتہ ہے کہ غیر مسلموں نے اپنی آخرت تو تباہ کی, دنیا بھی خراب کر لی ہے. غیر مسلموں کا جو نظریہ ہے نا کہ اولاد جب ہوگی تو ہم سے کھائے گی, غربت میں اضافہ کرے گی, اس نظریے کا رزلٹ دیکھنا ہے جاپان میں اور مغربی دنیا میں جا کے دیکھو. اس سے لوگوں کے دل ہو گئے تنگ. مسلمان کہتا ہے کھلانے والا اللہ ہے, دل بڑا ہوتا ہے اس کا. غیر مسلم کافر اللہ کے مقابلے میں عقل استعمال کرتا ہے, وہ کہتا ہے کھلانے والا میں ہوں یا گورنمنٹ ہے. اس کا نتیجہ کیا نکلا, کروڑ پتی لوگوں کے بھی ایک ایک دو دو بچے ہیں, کروڑ پتی. بلکہ جتنا مالدار ہوگا اس کے بچوں کا ریشو اتنا ہی کم ہوگا. اس کا نقصان کیا ہے, انسان کو خوش رکھنے کے لیے سب سے زیادہ جس چیز کی ویلیو ہے وہ ریلیشن ہے. تنہائی کھا جاتی ہے جتنی مرضی دولت ہو. کرائے کا آدمی تھوڑی آپ کو خوش رکھ سکتا ہے جو آپ کو اپنی اولاد سے محبت ملتی ہے. نتیجہ کیا ہے, ڈپریشن کے مریض بن گئے. اور بڑھاپے میں جو میں اکثر بیان کرتا رہتا ہوں, ہزار گز کے بنگلے ہیں, بڑھاپے میں اولاد ہی نہیں ہے, پیسہ بہت ہے, ایک دوسرے کا منہ دیکھ رہے ہوتے ہیں, دیواریں کھا رہی ہوتی ہیں. مسلمانوں کے گھر تو آباد ہیں, خوشیاں ہیں, بہوئیں, داماد ہیں, پوتے ہیں, نواسے ہیں, کیونکہ وہ توکل کر رہا ہے کس پہ, اللہ پہ. تو میں نے کہا تھا یہ جس نے بھی فلم بنائی ہے اس کو اللہ کے عذاب سے ڈرنا چاہیے, اور جس ایکٹریس نے بھی یہ بولے ہیں اس کو خود اللہ کے عذاب سے ڈرنا چاہیے. کہ جتنی بیٹیاں باغی بنیں گی نا باپ کے خلاف, جہاں بھی گھر میں تھوڑی سی غربت ہوگی تو بجائے صبر شکر کرنے کے اولاد کیا کہے گی, ابا جب پیسے نہیں تھے پیدا کیوں کیا, تو پیسے نہیں تھے پیدا کیوں کیا. تو اولاد ماں باپ کا تو سب سے بڑا احسان ہی یہی ہے کہ وہ آپ کی زندگی کا سبب بنتے ہیں. تو میں نے اس ڈائلاگ کا جواب یہ دیا تھا کہ اگر میں اس باپ کی جگہ ہوتا اور میری بیٹی میرے سامنے کھڑے ہو کے تانا دیتی کہ جب کھلا نہیں سکتے تھے تو پیدا کیوں کیا, تو میں اس کو جواب دیتا کہ اگر تیرا پیٹ خالی ہوتا نا تو باپ کی آنکھوں میں آنکھیں ڈال کے بات نہیں کرتی. یہ پیٹ بھرے ہوئے لوگوں کا کام ہوتا ہے اتنے کانفیڈنس سے بات کرنا, خالی پیٹ کا میں اتنا کانفیڈنس نہیں ہوتا. تو کھلایا ہے تبھی یہ آنکھوں میں یہ کانفیڈنس آیا ہے. نمبر دو, کھایا نہیں ہے تو اتنی بڑی کیسے ہو گئی. دوسرا جواب کیا ہوا, کھایا نہیں ہے تو اتنی بغیر کھائے اتنی بڑی ہو سکتی ہے, مر چکی ہوتی اب تک, اتنی بڑی ہو گئی کہ پورے کانفیڈنس کے ساتھ آنکھوں میں آنکھیں ڈال کے بات بھی کر رہی ہے. دوسرا جواب. تیسرا جواب, مجھ سے غلطی ہوئی ہے, آپ کو پیدا نہیں کرنا چاہیے تھا. کچھ غلطیاں ایسی ہوتی ہیں جو ریورس نہیں ہو سکتی, لیکن کچھ غلطیاں ایسی ہوتی ہیں جو ریورسیبل ہوتی ہیں. آپ نے زہر کھا لیا, فوراً الٹی کی دوا کھاؤ الٹی ہو جائے گی. اب آپ نے زہر کھایا ہے, मैं कह रहा हूं गलती से खिला दिया तो अब ये उल्टी कर लो, आप कह रहे हो नहीं उल्टी नहीं करनी, इसका मतलब आपने जहर खुशी से खाया है और आप उस जहर पे खुश हो, वरना उल्टी की दवा खाते आप। तो मैं होता तो मैं ये कहता कि अगर मैंने गलती कर दी गुर्बत में आपको पैदा करके, तो ये जिंदगी जो आपको मिली है ये नेमत के बजाय अजाब है, तो कोई बात नहीं, ये पिस्टल है इसके अंदर गोली है, यूं करके ठा करो, जहां से आए थे वहीं हमेशा के लिए चले गए। तो रिवर्सेबल है ना ये टेंशन आपकी, आप इसको रिवर्स कर सकते हैं। आप कह सकते हैं मौत की तकलीफ होती है, भाई अगर ठीक करके मारा जाए तो नहीं होती। आज बहुत सारे मौत के तरीके ऐसे ईजाद हो गए हैं जिनमें तकलीफ नहीं होती, बेहोश कर दिया जाता है, मार दिया जाता है, तो कुछ गैसेज ऐसी हैं वो दिमाग माउफ कर देती हैं। लोग जो सोते सोते मर जाते हैं ना गाड़ियों में एयर कंडीशन चला के भूल गए, तो उनको कहते हैं मौत की तकलीफ नहीं होती, क्योंकि वो पता ही नहीं चलता, बस उनकी दिमाग खुलती है तो फरिश्ते फरिश्ते खड़े में नजर आ रहे होते हैं, उनको पूछ रहे होते हैं किस सिलसिले में आना हुआ है यहाँ पे। तो भाई ऐसा तरीका इख्तियार करो तो ये गलती खत्म, अब ये टेंशन की रोटी नहीं मिल रही। लेकिन अगर आप ये नहीं कर रही, अपने आप को गोली भी नहीं मार रही और अपने जहर भी नहीं खा रही और ये गैस टैंपर में जाके भी नहीं मर रही, इसका मतलब आप जिंदगी को नेमत समझ रही हो। इस गुर्बत में भी जिंदगी क्या है, नेमत है। गरीब आदमी थोड़ी इतनी आराम से, मालदार खुदकुशी कर लेते हैं, गरीबों में खुदकुशी का रेशो बहुत कम है, बहुत कम रेशो है गरीबों में खुदकुशी का। तो तीन जवाब समझ में आ गए, खिलाया नहीं है तो इतना कॉन्फिडेंस कैसे पैदा हो गया। ये कॉन्फिडेंस जब ही आता है जब इजाफी खाया हुआ हो। नंबर दो, खिलाया नहीं तो इतनी बड़ी कैसे हो गई। नंबर तीन, फिर भी अगर गलती है तो कोई बात नहीं, खा करके अपने आप को। वो कह सकती है कि खुदकुशी का गुनाह होगा, तो ये जो बातें कर रही है इसका क्या सवाब मिल रहा है, हैं? हो सकता है वो कहे कि अब्बा अब तुमने पैदा कर दिया, गलती कर दी, लेकिन अब मारूंगी तो खुदकुशी होगी, गुनाह होगा। उसका जवाब ये, जो इतनी बातें कर रही है कि इस्लाम इसकी इजाजत देता है, ये तो बोल फिल्म का डायरेक्टर है, उसका अपना नजरिया है। कुछ एनजीओज हैं जो पैसे देती है नस्ल रोकने के लिए, अल्लाह थोड़ी इन बातों की इजाजत देता है। तो बाकी काम भी फिर अल्लाह से पूछ के किए क्या। वो एक आदमी से बदकारी हो गई, हमल ठहर गया। अब जब बच्चा हुआ तो पकड़ा गया, लोगों ने कहा कि भाई ये बच्चा किसका है, औरत ने कहा फला का। तो लोग उस आदमी के पास गए कि कमबख्त तूने अगर जिना करना ही था तो हमल तो रोक लेता ना, प्रेगनेंसी क्यों होने दी तूने। तो कहता है यार हमल रोकना मकरूह है, इस्लाम में हमल रोकना मकरूह। तो कमबख्त ये जो तूने काम किया ये कि... तो अगर वो बच्ची का है ना, लड़की का है कि भाई मैं अब इसलिए रिवर्स नहीं कर रही इस प्रोसेस को कि गोली मारूंगी तो मैं खुदकुशी का गुनाह होगा, तो बाकी जो बातें कर रही है इसका गुनाह नहीं होगा क्या तुझे, जो बाप को ये ताने दे रही है। तो मैं जो आपको ये पूरा वाकया सुना रहा हूं, वो बोल फिल्म की जो भी एक्ट्रेस थी उसका चंद दिन पहले मेरे पास फोन आया, बहुत लोगों से फोन, उसकी इजाजत से मैं उसकी पर्सनल चीज शेयर कर रहा हूं, क्योंकि मेरा इरादा था कि मैं बताऊं उसे, मैंने कहा उसकी परमिशन के बगैर मैं नहीं बताऊंगा। उसका फोन आया कुछ दिन पहले मेरे पास, बहुत जगहों से उसने फोन नंबर, मौलाना तारिक मिल साहब को फोन किया, इधर फोन किया, भाई मुफ्ती साहब का नंबर चाहिए, फिर मुझे किसी ने बताया तो मेरी बात हुई। तो उसने कहा आपके ये क्लिप मैंने सुन के खूब अल्लाह से गिड़गिड़ा के तौबा की है, और आपको भी मैं बता इसलिए रही हूं कि वाकई वो मेरे मुंह से गलत बात निकली थी, जिस पर मुझे मेरी माँ ने भी नसीहत की, उनकी वालदा से भी मेरी बात हुई। और फिर उसने कहा कि असल गलती उसकी है जिसने ये फिल्म लिखी है। और फिर उसने बताया कि ये एनजीओज हैं जो कुछ इस तरह की मूवीज बनाती होती हैं, स्पॉन्सर करती हैं ताकि सोसाइटी में ये चीज प्रमोट हो। तो अच्छी बात है एक अदाकारा को अपनी गलती का, मुझे तो इस बात की खुशी हुई कि मुसलमान जैसा भी हो बहरहाल उसके सीने में दिल होता है कहीं ना कहीं। कुरान कहता ना वज़क्किर फ़इन्ना ज़िक्रा तन्फ़ाउल मोमिनीन, ए नबी आप नसीहत करते रहे, नसीहत मोमिन को बहरहाल फायदा पहुंचाती है। तो एक अदाकारा होके भी उसके दिल में एक नरमी पैदा हो गई कि भाई वाकई ये मुझसे गलती हुई है। तो ये जुमला इससे बेटियां, गलती क्या हुई है, बेटियां बागी होंगी बाप के खिलाफ। फिर उसने बहरहाल ये कहा कि मैंने मुफ्ती साहब तौबा की है और आपको मैं बताना चाहता ताकि मेरे दिल का बोझ हल्का हो। तो असल गलती तो बहरहाल उसी की है जो इस तरह की फिल्में लिखते हैं। अच्छा मेरे भाई मुफ्ती साहब इंडिया के मौलाना सलमान नदवी साहब, उन्होंने हजरत मुआविया के बारे में, मौलाना सलमान नदवी बिल्कुल खिसक गए हैं, बावले हो गए हैं, उनके लिए खिसकने का लफ्ज भी हल्का है, बावले हो गए हैं, ऊट पटांग किस्म की बातें कर रहे हैं। बाज लोग होते हैं उनके माँ बाप बड़े वाले दादा बहुत बड़े बड़े अल्लामे होते हैं, तो वो समझते हैं कि हमें इल्म में पुख्तगी के बगैर ही उस दर्जे के आलिम बन सकते हैं हम सिर्फ अब्बा की वजह से। तो फिर ये इस तरह की चीजें पैदा होती हैं। तो उनके तो ना अखलाक रहे, बात करने का सलीका नहीं रहा, बात ऐसे करते हैं लगता ही नहीं कोई आलिम बात कर रहा है, कोई मुहक्किक बात कर रहा है। इनके जो बाप दादे थे वो तो बड़े मुहक्किकीन थे, बहुत शाइस्ता लबो लहजा था उनका, इधर उधर की फेंक रहे होते हैं बैठ के। मुफ्ती साहब लाहौर के एक फैमिली ब्लॉगर हैं, वो आए दिन साहबा और हजरत मुआविया के बारे में गुस्ताखियां करते रहते हैं। हुकूमत पाकिस्तान खामोश है, हुकूमत पाकिस्तान इसलिए खामोश है कि इस बारे में कानूनी नहीं है और मजहबी तबका कानून साजी करता भी नहीं है। हमें जिन चीजों को फोकस करना चाहिए उनको हम फोकस कर नहीं रहे। अब सेनेट से बिल पास हो गया था कि साहबा की गुस्ताखी पर सजा होगी, वो बिल अभी असेंबली में आया नहीं था कि शोर शराबा पहले ही कर दिया, मुबारकबादें मिठाइयां बांटना। भाई पूरा काम तो होने दो, चुपके से पूरा काम तो कर लो, पूरा कानून तो पास होने दो, फिर मिठाइयां बांटना, पहले ही शोर शराबा ठीक ये हो गया वो हो गया। तो वो जो मुखालिफ पार्टी है वो इतनी बेदार हो गई कि उन्होंने जाके रिश्वतें दे के ताल्लुकात करके वो कानूनी पास नहीं होने दिया। हम लोग खुद ही पाकिस्तान में इस्लाम लाने में मुखलिस नहीं है, फिर हम गालियां दे रहे होते हैं फलाने ने ऐसा कर दिया, ढिमकाने ने ऐसा कर दिया। अभी भी हो सकता है भाई, धरने दो इसके ऊपर, सियासी तंजीमों को चाहिए इस पे आप निकलें और बोलें भाई ये कानून पास होके रहेगा, तुम्हारा बाप भी ये कानून पास करेगा कि साहबा को किसी ने बुरा भला कहा तो उसकी ये सजा है। जब तक लॉ नहीं होगा मजबूत तो थोड़ी कुछ हो सकता है, कानून की एक बड़ी हैसियत होती है। देखो कादियानी बहुत दंदनाते फिरते थे जब तक लॉ ने उनको गैर मुस्लिम नहीं कहा था, उलमा तो सारे कहते थे ये काफिर हैं, कानून नहीं कहता था। जिस दिन कानून ने कहा है ना उस दिन से कादियानियों का दुकान बंद, पत्ता ही गोल हो गया। तो मुल्क के लॉ की एक बड़ी वैल्यू होती है, जिस दिन ये लॉ मजबूत बन गया कि साहबा की गुस्ताखी एक जुर्म है और उस पर सजा है, सब चुप हो जाएंगे। वरना टुच्चे हर चार दिन के बाद कोई ना कोई टुच्चा उठता है और बुरा भला कहता है। और इनकी अपनी हैसियत तो देखो, अपनी हैसियत इन लोगों की क्या होती है, इनकी घर में कोई नहीं सुन रहा होता। कहते हैं इस्लाम दीन फितरत के मुताबिक है, ऐन फितरत है। तो मुफ्ती साहब तो औरत की फितरत में सोकन नहीं है, तुम फिर मुझसे चार चार शादियों के सवाल पूछते हो, फिर मैं जवाब देता हूं। फिर लोग कहते हैं ये मुफ्ती हर वक्त चार शादियां करता रहता है, इस पर कई बार जवाब दे चुका हूं। देखो हर वो चीज जिससे आपको तकलीफ हो तो इसका ये मतलब नहीं होता कि वो फितरत के अगेंस्ट है। और भी दुनिया में बहुत से काम ऐसे हैं आपका करने का दिल नहीं चाहता लेकिन वो फितरत के अगेंस्ट नहीं है। फितरत का हकीकी मानों में तायुन इस्लाम करता है। अगर सिर्फ अकल से शुरू कर दो ना तो मुझसे सिख मिले, अभी कनाडा में गया वहां सिख बहुत ज्यादा हैं, तो उनकी दाढ़ियां बहुत लंबी, मूछें भी, वो तो सब जगह के बाल रखते हैं। किसी के मजहब का मजाक उड़ाना मकसद नहीं है, उनका कल्चर है वो हो जाने। तो मैंने उनसे पूछा आप ऐसा क्यों करते हैं, उन्होंने कहा फितरत है, बाल किस क्या है, फितरत है। तो वो एक उनकी दलील है कि उसमें जेरनाब बाल भी है, वो सारे बाल ही बाल, कहते हैं बाल काटना फितरत के खिलाफ है। अब उस पर डिबेट हो सकती है लेकिन कब तक बहस करोगे, हमारे पास इस्लाम है। इस्लाम ने हमें एक एतदाल का रास्ता बताया कि ना सब जगह के बाल रखना फितरत है ना सब जगह के बाल काटना फितरत है। मर्द को दाढ़ी के बाल रखना फितरत है, काटना फितरत के खिलाफ, मूछें बढ़ाना फितरत के खिलाफ, काटना फितरत के मुताबिक, बगलें काटना फितरत के मुताबिक, बढ़ाना फितरत के खिलाफ। नबी सल्लल्लाहु अलैहि वसल्लम की सही हदीस है, 10 चीजें पैगंबरों की फितरत है और पैगंबरों की फितरत वो असल में इंसानों की ओरिजिनल फितरत होती है। उसमें आपने फरमाया मिसवाक, दांत साफ करना। आपको पता है दुनिया में ऐसे लोग भी गुजरे हैं जो बड़े अपने कौम के हीरो थे लेकिन जिंदगी में कभी दांत नहीं साफ किए। वो कहते थे दांत साफ करना फितरत के खिलाफ है, फिर वो मिसाल देते थे शेर ने कभी दांत साफ किए, बिल्ली को कभी देखा ब्रश करते हुए। तो उन्होंने अपने आप को जानवरों पर कयास किया, उनके दांतों में कीड़े पड़ गए मगर वो साफ नहीं करते थे। ये ऐसे गुजरे हैं लोग दुनिया में, वो कहते हैं ये फितरत के खिलाफ है, तो इंसान की इजाद करदा चीज है। दुनिया में ऐसे लोग भी गुजरे हैं जो लिबास नहीं पहनते। मैं जब कनाडा में था ना अभी पिछले हफ्ते, तो न्यूड लड़के लड़कियों का बाइकों पे धरना चल रहा था, मैंने नहीं देखा, यहां बोले मुफ्ती साहब वो देखने गए थे, मैं चाहता देख सकता था लेकिन नहीं देखा मैंने, तो वो बिल्कुल बरहना। उनकी दलील ये थी कि जो लिबास की हुकूमत ने पाबंदी लगाई हुई है ये फितरत के खिलाफ है, इंसान बरहना पैदा होता है तो हम क्यों कल्चर की वजह से अपने अपने शर्मगाहों को छुपाएं। क्या जानवर को देखा कभी चड्डी पहने हुए आपने? एक दफा चूहा गया था हाथी के पास, हाथी नहा रहा था तालाब में, चूहे ने हाथी से बोला यार बाहर आना, काम है आपसे। अब हाथी के लिए दरिया से बाहर निकलना आसान है, हाथी ने कहा यार मुझे घंटा लगेगा बाहर निकलने में, मैं हाथी हूं तेरी तरह थोड़ी हूं, निकला और चला गया। तो बता दे क्या काम है? चूहे ने कहा नहीं बहुत जरूरी काम है, बाहर आ। हाथी बेचारा घंटों मेहनत करके बाहर निकला, चूहे ने कहा बस वापस चला जा। हाथी ने कहा फिर निकाला क्यों था? कहता मैं देख रहा था मेरे अंडरवेयर पहन के तो नहीं आ रहा तू? चूहे ने कहा मैं ये देखना चाह रहा था कि मेरा अंडरवेयर पहन के तो नहीं नहा रहा। तो जानवरों का लिबास नहीं होता, वो कहते हैं नहीं है ना, तो इंसान भी तो हैवान ही है, मेडिकली इंसान और हैवान में कोई फर्क है सिवाय जहानत के? और कोई फर्क नहीं है कि इंसान ज्यादा जहीन जानवर है बाकी, तो इसलिए वो तो वो कैनेडा में एहतजाज चल रहा था कि कपड़ों की पाबंदी हटाई जाए, मर्जी हो जिसने पहनना है पहने, जिसने पहनना हो तो बिल्कुल न्यूड बिल्कुल। हालांकि वो कपड़े जिसकी पाबंदी है वो हैं क्या? दो तीन स्टीकर रह गए, दो तीन स्टीकरों को वो क्या कहते हैं? लिबास। उसकी वहां पाबंदी है कि वो आप वो तीन चार स्टीकर चिपकाना जरूरी है, उसके बगैर आप पब्लिक प्लेस में नहीं जा सकते। तो उस पर एहतजाज चल रहा था कि नहीं जा सकते हैं, तो वो कहते हैं ये नेचर है। अब क्या क्या कर लो आप, अकल से साबित कर सकते हो? आप कहोगे भाई क्या कैसे समझाएं कि ये गलत है? तो अकल हर फैसला नहीं करती, इंसान को तरबियत की जरूरत है, जिस्मानी भी रूहानी भी। देखो जानवर का बच्चा पैदा होते ही बकरी का बच्चा दूध पीता है, गोश्त खाएगा वो? नहीं। शेर का बच्चा पैदा होते ही गोश्त खाएगा, दूध पिएगा, घास खाएगा? नहीं। इंसान का बच्चा पैदा होते ही गोबर भी रख दो ना वो भी खा जाएगा। अब बताओ जानवर ज्यादा जहीन है या इंसान? बोलो ना इंसान। तो इंसान तो फितरत पे चल नहीं रहा, उसके सामने अंगारा रख दो बच्चे के सामने वो भी खा जाएगा। तमाम दवाएं बच्चों की पहुंच से दूर रखें, क्यों लिखा होता है भाई? बच्चा कुछ भी खा जाएगा, बिल्ली का बच्चा नहीं खाएगा कुछ भी। हालांकि जहीन इंसान ज्यादा है, तो ये इसकी अलामत है, इंसान जहीन तो बहुत है लेकिन तरबियत का मोहताज है। मादी तरबियत उसको मां बाप और कल्चर देगा और रूहानी तरबियत उसको पैगंबर देंगे। तो नेचर का ताल्लुक रूहानी से है, तहजीब का ताल्लुक रूहानी से है। तो तहजीब पैगंबर सिखाएंगे, पैगंबर नहीं सिखाएंगे, अकल नहीं फैसला कर सकती। तो अकल तो कहेगी नंगे होके बैठो, अकल तो कहेगी होमोसेक्सुअलिटी को भी आम कर दो। अगर किसी मर्द का मर्द की तरफ दिल माइल हो रहा है और दोनों एक दूसरे पे राजी हैं तो किसी तीसरे को तकलीफ क्यों हो रही है? उनको एंजॉय करने दो। लेकिन मजहब क्या कहता है भाई? इतना बड़ा जुर्म है कि पूरी कौम को उठा के अल्लाह ने पटक के मार दिया। तो इसलिए अल्लाह बताएगा नेचर क्या है और कौन सी चीज नेचर के खिलाफ है। अल्लाह को अगर बीच से निकाल के खुद फैसला करोगे तो फिर सरदार जी तो सही कहते हैं, बाल बढ़ा दो, बगलों के भी, जेरे नाफ भी, उनकी औरतें भी बाल उनकी ट्रिम भी नहीं करती। छोटे छोटे बच्चों के मैंने देखा है, सिखों के पूरे बालों का गुच्छा होता है जिसपे वो पगड़ी बांधते हैं। वो उनका मजहब है भाई, वो उनका दीन है, वो जैसे अमल करें। लेकिन हम इस्लाम को क्यों फॉलो करते हैं भाई? हम अकल का इस्तेमाल ही नहीं कर रहे इस मामले में। हम कह रहे हैं अल्लाह ने एक चीज बता दी है, और कैसे बताई? अपने पैगंबर के जरिए। और पैगंबर का पैगंबर होना अकल से साबित है, उसमें हमने अकल इस्तेमाल की है। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की सीरत पढ़ो, आपकी तालीमात देखो, और जिस तरह अल्लाह ने आपकी तालीमात को महफूज किया तो आपका पैगंबर होना साबित हो गया। जब एक दफा आपका मैसेंजर ऑफ गॉड होना साबित हो गया तो फिर आपकी हर बात पे दलील की हाजत नहीं है। फिर आपसे दलील मांगना ऐसे जैसे अल्लाह से मुनाजरा कर रहे हो आप, तो अल्लाह से आगे थोड़ी निकल सकते हो। तो इसलिए ठीक है, औरत को सोकन की तकलीफ होती है, लेकिन तकलीफ हमें और भी बहुत सारे कामों में, नहाने पे भी तकलीफ होती कि नहीं होती? मैले लोगों से आप पूछो नहाना कितना मुश्किल काम है। तो अब बताओ क्या मैला रहना फितरत है या नहाना फितरत है? नहाना फितरत है ना, मैले लोग तो नहीं नहाते। दांत, बहुत से लोग, वो जो बड़ा हीरो अंग्रेजों का एक माजी में गुजरा है, कोई कमांडर था वो दांत ही साफ नहीं करता था, क्योंकि अबे कौन साफ करे, वो कहता था नेचर है, क्योंकि उसको तकलीफ थी असल में दांत साफ करते हुए, आदत नहीं होती तो वो ब्रश करना भी, लोग महीनों महीनों ब्रश नहीं कर रहे होते, तकलीफ तो उसमें भी हो रही है। अब कहें कि चूंकि तकलीफ हो रही है लिहाजा नेचर के खिलाफ, जिना भी लीगल हो जाएगा, जिना से बचते हुए तकलीफ होती है कि नहीं होती, जिना का मौका मिले और जिना ना करे कितनी शदीद टेंशन होती है, लेकिन इस्लाम कहता है जिना करना फितरत के खिलाफ है, बचना फितरत के मुताबिक, क्योंकि इंसानों जोड़ों की शक्ल में रहते हैं जो इंसान की असल तहजीब है, गधे घोड़ों की तरह नहीं है कि जिधर जाओ मुंह काला कर लो। तो औरत को सोकन की तकलीफ होना इसकी अलामत नहीं है कि ये उसकी फितरत के खिलाफ है, अगर होता ना तो ये सिस्टम ज्यादा दिन चल नहीं पाता, क्योंकि नेचर के खिलाफ कोई चीज चल नहीं पाती है, और ये सदियों से चला आ रहा है, 4-6 महीनों की बात नहीं है, सदियों से। इस्लाम ने 4 पर बाउंड कर दिया, इस्लाम से पहले तो 4 से भी ज्यादा होती थी। हाँ, प्रोफेसर गामदी साहब ने एक एतराज उठाया है इस्लाम के 4 शादियों वाले निजाम पे, यानी एतराज का मतलब इस्लाम पे तो एतराज नहीं किया, लेकिन ये जो मैं तबलीग करता रहता हूं कि 4 ही बेहतर है, इस पे एतराज उठाया कि भाई ये बेहतर नहीं है और ये फितरत नहीं है, ये जरूरत की वजह से है। अगर ये फितरत होता तो आदम अलैहिस्सलाम के लिए फिर एक बीवी ना होती। यानी गामदी साहब ने यह साबित करने की कोशिश की है कि आदम अलैहिस्सलाम के लिए एक बीवी रखना इसकी अलामत है कि फितरत एक ही है। उसका जवाब समझो, ये बात बिल्कुल गलत है जनाब प्रोफेसर गामदी साहब, आपके एहतराम के, मैं एहतराम इसलिए कि गामदी साहब के लबो लहजा बहरहाल शाइस्ता होता है, उर्दू भी अच्छी है, वो दीगर स्कॉलर्स की तरह ऐसा नहीं है कि जो है वो बाजारी जबान इस्तेमाल करते हैं, वो लगता है कोई पढ़े लिखे खानदान से ताल्लुक रहा है। तो आदम अलैहिस्सलाम के लिए जो एक बीवी रखी गई है ना, वो इसलिए नहीं कि मर्द के लिए एक बीवी का होना फितरत है। गांधी साहब तो साइंस को बहुत मानते हैं, आप किसी डॉक्टर से पूछ लो, मेडिकल साइंस से पूछ लो, मेडिकल साइंस कहती है कि मर्द के लिए एक बीवी काफी नहीं है। अकल से पूछ लो, अकल क्या कहती है कि औरत में शहवत ज्यादा है या मर्द में ज्यादा है? मर्द में बहुत ज्यादा है। तो अगर एक औरत के लिए एक मर्द काफी है और एक मर्द के लिए भी एक औरत काफी है, तो इसका मतलब जिंसी ताकत में दोनों बराबर हो गए, तो मर्द फिर किस बात का हुआ? मर्द के लिए तो इससे बड़ा ताना नहीं कोई हो सकता कि तू इस ताकत में, इस ख्वाहिश में अपनी बीवी जितना है। तो ये अजीब सी बात हो गई। तो इसलिए पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने जिस काम की तरगीब दी वगैरह वगैरह, वो दलाइल तो मैं देते रहता हूं। तो इसलिए फितरत एक से ज्यादा रख नहीं है, ठीक है, मजबूरी में एक पर इक्तफा करो। कुरान के अल्फाज भी यही है कि 2-2, 3-3, 4-4 करो, अगर बराबरी नहीं कर सकते, हुकूक नहीं अदा कर सकते, तो इस मजबूरी में क्या है, फिर एक पर इक्तफा करो। तो कुरान से भी ये पता चल रहा है। तो अब आदम अलैहिस्सलाम के लिए एक बीवी किसी वजह से थी, किसी मसला से, वो मसला ये थी कि आदम अलैहिस्सलाम की अगर एक से ज्यादा बीवियां होती तो हम सब एक मां बाप की औलाद ना होते। अल्लाह चाहते थे तमाम इंसान एक मां और एक बाप की औलाद हो, ताकि कोई किसी पे फखर ना करे। वो ये नहीं कि मैं बलोच हूं, तू पंजाबी है, तू पठान है, ओ भाई आदम अलैहिस्सलाम ना बलोची ना पंजाबी ना पठान, जो भी थे तो हम सब वही हैं। तो अगर माएं अलग अलग होती तो हम कहते ये हम मां हुआ की औलाद में, ये फलानी उनकी, तो ये अलग है वो अलग है। तो बाज काम मसलहतन होते हैं। तो अल्लाह चाहते थे कि तमाम इंसान की असल एक हो जाके, इस मसला से आदम अलैहिस्सलाम की सिर्फ एक बीवी रखी गई है, वरना पैगंबरों की ज्यादा ही, इब्राहिम खलीलुल्लाह की ज्यादा बीवियां, मूसा कलीमुल्लाह की ज्यादा बीवियां, फिर वो बीवियों में बयान शुरू हो जाएगा, फिर तुमको बोलोगे यार क्या हो गया, खुद ही छेड़ते हो, मैंने तो नहीं छेड़ा था, क्लिप बना बना के, मैं तो ये शॉर्ट क्लिप वालों पर अभी पाबंदियां लगा रहा हूं, बहुत बदनाम किए इन लोगों ने मुझे, मैं खुद देख रहा होता हूं हर दफा लतीफा 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 लतीफा, बे यार मेरी शख्सियत को क्या बना के पेश कर दिया तुमने दुनिया के सामने यार। कल मुझे इतना गुस्सा आया, मैंने कहा कोई डंकी बात भी कर लो मुफ्ती साहब, खुद अपने आप को मैं कह रहा हूं, हालांकि मैं डंकी बातें कर रहा हूं, डेढ़ डेढ़ घंटों के बयान में लतीफे थोड़ी चल रहे होते हैं, लेकिन शॉर्ट क्लिप वाले सिर्फ लतीफा और शादी निकालते हैं उससे, लतीफा और शादी। अब तबलीग की बात की वो खत्म, मां बाप के हुकूक की बात की वो, अभी ये जो एक्ट्रेस थी ना बोल फिल्म की, जिनकी अब फोन आया, उनकी वालदा ने भी बात की ना, उनकी वालदा ने कहा आप मां बाप के हुकूक पे तो बोलते ही नहीं, आप शादी पे बात, अभी वही मुफ्ती साहब मां बाप के हुकूक पे भी तो बोला करें ना, आप शादी शादी करते रहते हैं। तो मैंने कहा अभी मां बाप के हुकूक की बयान करके आ रहा हूं मैं, अभी आपके सामने थोड़ी देर पहले किया ना, वजह क्या है, वो शॉर्ट क्लिप वाले कमबख्त भाई, उनको तो पैसे बनाने, हमारा जर्फ है कि हमने पाबंदियां नहीं लगाई, इजाजत दी भी है, उसका अपना जायज फायदा उठा रहे हो, तो मैं मुसलसल जब देख रहा होता हूँ यार फिर शादी फिर शादी फिर शादी फिर शादी फिर शादी फिर लतीफा फिर लतीफा फिर लतीफा फिर शादी फिर लतीफा। मैंने कल अहमद तालिब को फोन किया, मैंने कहा इन सबको स्ट्राइकें दे दे के कमबख्तों को उड़ा दो सालों, कोई पत्थर से ना मारे मेरे दीवाने को, बम का जमाना है, उड़ा दो साले को। मेरा इमेज मैंने कहा दो टके का नहीं छोड़ा इन्होंने यार, कोई जिसने मेरे प्रॉपर वे में बयानात ना सुने वो तो क्या बोलेगा यार ये क्या कर रहा है। तो मैं नहीं कर रहा मेरे भाई, ये शॉर्ट क्लिप वाले कर रहे हैं पूरे। देखो आप जब इस्लामी तारीख पढ़ो ना उसमें सिर्फ जंगी वाकयात पढ़ो तो आपको लगेगा इस्लाम में खून खराबे के अलावा कुछ है ही नहीं। आप अगर इल्म हदीस पे जो मेहनत है वो पढ़ोगे तो आपको लगेगा कि हदीस ही पे काम हुआ। आप साइंसदानों की मेहनत पढ़ोगे आपको लगेगा इस्लाम में साइंसी तरक्की ही होती रही है। तो जब एक ही टॉपिक को फोकस करके सुनोगे तो फिर तो आपको यही लगेगा। इसलिए खुद ही मुझे छेड़ते हो। मुफ्ती साहब मेरे वाली जुमेरात के दिन नहाने से मना, बिस्तर पर खाना खाने से कहते हैं बेरोजगारी है, बीमार हो जाओगे क्या, इस्लाम में कोई ऐसी ममानत है? और क्या मैं इन बातों में इख्तलाफ कर सकता हूँ? जुमेरात के दिन नहाओ, जुम्मे के दिन नहाओ, असल में तो जुम्मे के दिन है, जुमेरात को नहाना तो फिर जुम्मे को दोबारा नहा लो, तो इससे पानी की मछली थोड़ी बन जाओगे। और बिस्तर पे खाना खाने से बेरोजगारी या बीमार कुछ भी नहीं होता, खाना भी खा सकते हो। अलबत्त बाप मना कर रहा है तो अब्बा को खुश करने के लिए मत खाओ, क्यों बहस कर रहे हो यार? देखो हमारे एक उस्ताद हैं तो उनके जब शेख जिंदा थे ना, उस्ताद जिंदा थे, वो कोई बात का ऑर्डर देते वो करना शुरू कर देते। तो हमने एक दिन अपने उस्ताद से पूछा कि ये आप इतने अहम काम में मसरूफ होते हैं, ये आपको हुक्म देते हैं आप शुरू कर देते हो, तो इतना इंपॉर्टेंट काम तो नहीं है? कहते हैं इंपॉर्टेंट नहीं है लेकिन जब कोई बड़ा कह दे तो इंपॉर्टेंट बन जाता है मेरे लिए, क्योंकि बड़े के हुक्म को मानना मेरे लिए ज्यादा इंपॉर्टेंट है। तो बाज अब्बा नामुनासिब काम कह रहे होते हैं अब्बा को खुश करने के लिए, चलो बिस नीचे बैठ जाओ। अब्बा को किसी का बाप भी नहीं समझा सकता, अब्बा को उनके अब्बा नहीं समझा सके, आप कहां से समझाओगे? तो एक दफा बोलो अब्बा ये सब वहमी बातें, और अगर फिर भी नहीं मानते तो घर का माहौल खराब नहीं करो, नीचे बैठ के खा लो। कोई पूछे कि तुम भी वहमी हो, बोलो वहमी नहीं हो भाई, अल्लाह मियां ने अब्बा को खुश करने का हुक्म दिया है इसलिए मैं बुध को नहा लेता हूं, या अब्बा से छुप के नहा लो, छुप के नहा लो अब्बा से। अब्बा कहीं बाहर गए एकदम नहा के निकलो और ड्रायर से अपने आप को साफ कर दो, अब्बा को क्या पता चलेगा, समझ रहे हो? एक साहब मुझे कहने लगे मैं अपनी बीवी को कोई चीज ला के गिफ्ट देता हूं, मेरी अम्मा को तकलीफ होती है। मैंने कहा अम्मा के सामने देने की जरूरत क्या है कमबख्त तुझे, चुपके से नहीं दे सकता तू? कह रहे नहीं हम जब है तो है। तो भाई क्यों, मसलहत भी कोई चीज होती है, मकसद तो बीवी को गिफ्ट देना है ना, अम्मा से छुपा के देते। कह रहे नहीं अम्मा गलत करनी है। मैंने कहा यार तू अम्मा को ठीक करेगा क्या, अम्मा को ठीक करेगा तू? छोड़ दे अब अम्मा बूढ़ी हो गई, अब उनकी जिंदगी गुजर गई, अब ख्याल कर उनका, छप्पड़ में दे दिया कर। बीवी भी के बात शरारती होती है, नहीं अम्मा के सामने ही दो, वो चाहती है सास को चिढ़ाए। वो मुझे कह रहे थे मेरी अम्मा को समझाओ, मैंने कहा मैं अपनी अम्मा को नहीं समझा सका था, तेरी अम्मा को कहां समझाऊंगा। मैं जब दूसरी शादी करना, फिर वही दूसरी शादी आ गई ना, जब करना चाह रहा था तो मेरी अम्मा ने कौन सा मुझे इजाजत दी थी भाई, 100 दफा दलाइल के अंबार लगा दिए मियां। तो अम्मा को कोई नहीं समझा सकता, अम्मा के हिसाब से चलना पड़ता है। जब मुझे ऑर्डर मिलता है तो मैं इसे दोस्त से बुक कर लेता हूं और फिर खरीद लेता हूं, क्या है भाई ये 1500 में, और अपनी पैकेजिंग करके इसे 2000 में भेज देता हूं। दोस्त को भी ये बात पता है कि इस तरह बिजनेस जायज है। जब मुझे ऑर्डर मिलता है तो मैं अपने दोस्त से कोई चीज है प्रोडक्ट है दोस्त से लेके अपनी पैकिंग में चला के बेच देते हैं, तो अगर दोस्त ने इजाजत दी भी है तो ठीक है। महंगी करके बेच रहे हो तो धोखा ना दो, बस उसको बोलो भाई मैं इतने की दे रहा हूं, लेना है तो लो नहीं तो नहीं लो, धोखा ना दो। आपसे गुजारिश है कि सवाल पूरा पढ़िएगा मेरे भाई, इतना लंबा सवाल मैं पूरा पढ़ूंगा तो सुबह हो जाएगी। ये आपकी तलाक का मसला मालूम हो रहा है तो ये इस्तिफ्ता आप इसमें अपना फोन नंबर लिखें और इधर जमा करा दें दारुल इफ्ता में, हमारे यहां उसका तहरीरी जवाब लिख दूंगा मैं इंशाल्लाह। मुफ्ती साहब मेरे वालदैन हयात नहीं, आहिस्ता पढ़ना मेरे हो, शुक्र है यहां तक तो सबको पता है, आगे मसला हो रहा है ये भी आज सही है। मेरे भाई ने जगह बात तय कर दी है, मगर मैं उनको डर में सोचा शादी करने जाऊं जॉब। अच्छा खातून ने पूछा है, अच्छा क्या जवाब दूं मैं जब सवाल ही नहीं समझ अनाउंस कर सकता मैं। بلا وجہ ڈر لگ رہا ہے آپ کو، آپ کا خوف صحیح نہیں ہے، یہ وہم ہے آپ کو، یہ جواب ہے اس کا. یہ سوال اناؤنس کرنے کی اجازت نہیں ہے نا، تم گھر لے جا کے نہیں پڑھ لینا، مجھے دے دو. کسی خاتون کی بات ہے، اچھا نہیں ہے نا. کہاں ہے؟ ایک دفعہ ہوا ایسا، جب میری، پھر وہ شادی کی بات آ رہی ہے یار، جب ایک دفعہ کا ذکر ہے، میں رشتے تلاش کر رہا تھا تو لوگ خود بھی رشتے پیش کر دیتے تھے بعض دفعہ، کسی نے اپنی بیٹی کا رشتہ پیش کر دیا، کسی نے اپنے سسٹر کا، بھائی یہ مسئلہ ہے. تو ایسے ہی میں بیٹھا ہوا بیان کے بعد، ایک پرچی کسی نے دی، وہ جو بندہ بیٹھا ہوتا ہے نا پرچیاں لینے والا، اس نے پڑھ لی. غلط کی حالت کہ نہیں پڑھنی چاہیے، اور گھر لے گیا، مجھے پتا بھی نہیں چلا. بعد میں کسی نے بتایا، مفتی صاحب ایک پرچی غائب ہوئی ہے، آئی تھی اور کوئی گھر لے گیا. مجھے بڑا غصہ آیا یار، کسی کا راز ہو کچھ ہو. میں نے تفتیش کر کے پرچی نکلوائی، پتا چلا کسی صاحب نے اپنی سسٹر کے رشتے کے بارے میں بات کی ہوئی تھی مجھ سے. خیر وہ نہیں ہوا، کوئی وہ نہیں تھا، وہ میرا ان سے رابطہ ہو گیا، لیکن کتنی بڑی خیانت ہے یار، کیا آپ چھپڑ میں لے جا رہے ہو. ان کا ارادہ ہے تھا میں خود ٹرائی مارتا ہوں. تو اس کے بعد سے میں بڑا ہوشیار ہو گیا، میں نے کہا بھائی یہ نہیں ہونا چاہیے. ایک اور دفعہ ہمارے حضرت نا خط پڑھ رہے تھے، تو بعض دفعہ طلبہ ہوتے تھے جا کے بیٹھ جاتے تھے، خط پہ نظر بھی پڑ دی جاتی تھی ان کی. اب وہ خط تو کسی کے کوئی راز کی بات ہو سکتی ہے. تو حضرت نے ایک واقعہ سنایا کہ ایک آدمی کسی کو خط لکھ رہا تھا، دوسرا کوئی کمبخت بیٹھا ہوا نا چپکے چپکے پڑھ رہے، اور ایسے بنا ہوئے جیسے پتا نہ چلے، جیسے ہوتا ہے نا پرائیویسی میں لوگوں کا کام ہوتا ہے دخل اندازی. تو یہ خط لکھ رہا ہے، وہ چپکے چپکے پڑھ رہا ہے. تو اس نے خط میں اپنے دوست کو لکھا کہ ایک بےغیرت آدمی مسلسل میرا خط پڑھ رہا ہے، اس لیے میں فی الحال یہی خط بند کر رہا ہوں. ایک بےغیرت ہے جو مسلسل میرا خط پڑھ رہا ہے، اس لیے میں مزید پھر کسی اور وقت میں تفصیل سے لکھوں گا. ایسے بےغیرتوں کا یہی علاج ہے. آپ کو میں، آپ نہیں ہو ایسے، میں ویسے ہوں. اسلام میں دوست کے کیا حقوق ہیں؟ جو بھی آپ کے ساتھ اٹھنے بیٹھنے والا ہے، اسلام نے اس کے ساتھ اچھے سلوک کا حکم دیا ہے. لیکن ایک بات یاد رکھو، یہ جو ٹین ایجر لڑکے ہوتے ہیں، ان کی دوستیوں میں خطرہ زیادہ ہوتا ہے، فائدے کم ہوتے ہیں. اس لیے اس عمر میں گہری دوستیاں مت لگاؤ، اور کسی ایک سے دوستی نہیں لگاؤ کہ یہ میرا جگری دوست ہے، یہ میرا نانا. آپ کے چار چھ جگری دوست ہونے چاہیے، اور ہمیشہ ان دو چار کے ساتھ ہی کہیں بھی گیدرنگ ہو، وہ دو چار کے ساتھ. دو کی دوستی صحیح نہیں ہوتی، سمجھ رہے ہو؟ تو ماں باپ کو بھی چاہیے نظر رکھیں کہ اگر دو لڑکے دوست بنے ہوئے ہیں، چپک کے نماز بھی ساتھ پڑھ رہے ہیں، کھانا بھی ساتھ کھا رہے ہیں، تو اس میں خطرات زیادہ ہیں. تو اس لیے دو کی دوستی بڑے ہمیشہ منع کرتے ہیں، دو کی چپک کے دوستی نہیں ہونی چاہیے. تو آج کل فساد کا دور ہے، تو خطرات کا امکان زیادہ ہے، پھر شیطان اس دوستی کو کچھ اور رنگ دے دیتا ہے، پھر اس کے حقوق آ جاتے ہیں کچھ، اس لیے پھر پڑھائیوں میں بہت نقصان ہوتا ہے، کسی کام کا نہیں رہتا آدمی. تو ہمارے مدرسے میں تو بہت سخت دوستیوں پہ پابندیاں تھیں. حضرت فرماتے تھے سب کے ساتھ اچھا سلوک رکھو، جو آپ کے کلاس فیلو ہیں سب کے ساتھ برابر سلوک، کسی کے ساتھ بدکلامی نہیں، بدتمیزی نہیں، بس بس اس سے زیادہ دوستی کی اجازت نہیں ہے. ایک دفعہ ایک طالب علم باہر گیا، دکان والا تھا، اس کے ساتھ کھڑے ہو کے گپے مارنے لگا. آؤ بھائی، جیسے فرض کرو ان کا نام ستار بھائی تھا، اور ستار بھائی، حضرت نے دیکھتے تھے اوپر سے، حضرت نے بلا لیا کہ کیا لگتا ہے تمہارا بھائی کیوں فری ہو رہے ہو اتنا، پڑھنے کے لیے آئے ہو؟ اپنے پڑھائی کو فوکس کرو. دکان والے سے سلام، وعلیکم السلام، کیسے طبیعت؟ ٹھیک، بس اتنا کافی ہے. اس سے زیادہ حضرت نے فرمایا کسی طالب علم کو کسی مسلمان سے فری ہونے کی اجازت نہیں ہے. اس وقت تو ہمیں بڑا برا لگتا تھا کہ یار اسلام میں تو یہ ہے کہ تعلقات بڑھاؤ، اور اب پتا چلتا ہے بھائی ٹائم ویسٹنگ ہے. وہ تعلقات بنانے کا یہ مطلب نہیں ہے. تو جو ٹین ایجر لڑکے لڑکیاں ہوتی ہیں، ان کو زیادہ دوستیوں کو فوکس نہیں کرنا چاہیے. تو سب سے مساویانہ سلوک ہو، بس سب دوست ہیں، تین چار ہوں بس، وہ پوری ایک گیدرنگ ہو اچھے لڑکوں کی. ایسا نہ ہو کہ چرسیوں سے لگا لیں، پانچ چھ ہیں جی چرسی ہیں، تو نیک ہوں ان سے چار پانچ. ایک نیک بھی ہونا تو اس سے بھی جگری دوستی نہیں، کافی ہو گیا میرا خیال ہے. اللہ تعالیٰ سمجھنے کی عمل کی، یہ بھی ہے، یہ ہو گیا. اللہ سمجھنے عمل کی توفیق عطا فرمائے.